आगे सबक देखिए भाई, वालम अन्नहु कद सबक अन्न लिस्मल मज़कूर इदा कान अल्फ़िअलुल मुश्तगिलु अन्हु बिज़मीरिही औ मुतअल्लिकिही अमरन औ नहयन फल मुख्तारु फीही नस्बु वज़ाहिरु अन्न कौलहु तआला अज़ानियतु वज़ानी फजलिदु कुल्ल वाहिदिम मिन्हुमा मिअत जल्दह داخل تحت هذه القاعدة مع أن القراء اتفقوا فيه على الرفع إلا في رواية شاذة عن بعضهم فاضطر النحاة إلى أن تمحلوا لإخراجه عن القاعدة المذكورة لئلا يلزم اتفاق القراء على غير المختار. بھئی گزشتہ سبق میں मा उज़मिरा आमिलुहू अला शरीतिति तफसीर के वाके होने की जगहों में से वो जगह पढ़ रहे थे हम जहां पर रफा और नसब दोनों बराबर हैं भाई, और रफा और नसब वहां बराबर होंगे जब वो इसम जिस जुमले में है उस जुमले का आतफ किया जाए माकबल वाले ऐसे जुमला इस्मियह पर जिसकी खबर जुमला फ़िअलिया हो, यानी वो जुमला इस्मिया कुबरा हो और उसके अंदर जो जुमला फ़िअलिया जो उसकी खबर बन रहा है वो सुगरा हो. तो इस किस्म के जुमले पर जब आतफ किया जाए उस जुमले का जिसके अंदर ये इसम मौजूद है, जिसके बारे में क्या गुमान होता है मा उज़मिरा आमिलुहु अला शरीतति तफसीर होने का, तो इस इसम के अंदर जो है रफा और नसब दोनों जायज हैं. अगर रफा पढ़ेंगे तो इस सूरत में यह मुब्तदा बनेगा और आगे खबर आएगी और यह जुमला इस्मिया बनेगा. मुब्तदा अपनी खबर से मिलकर जुमला इस्मिया बनेगा और इस सूरत में इसका आतफ हो जाएगा माकबल में कुबरा पर. तो देखो दोनों जुमलों में मुनासबत है कि दोनों जुमला इस्मिया हैं. और अगर आप नसब पढ़ेंगे तो फिर वही फेल इस पर मुसल्लत करेंगे तो यह जुमला फ़िअलिया बनेगा, यह जो मातूफ है. और इस सूरत में इसका आतफ माकबल के अंदर जो सुगरा था जो जुमला फ़िअलिया था उस पर आतफ हो जाएगा, तो इस सूरत में भी मातूफ़ुन अलैह और मातूफ के दरमियान मुनासबत मौजूद है भाई. अलबत्ता इस सूरत के अंदर फिर आयद अलग महजूफ निकालना पड़ेगा, या तो आयद वहां होना चाहिए या आयद आपको महजूफ निकालना पड़ेगा, इसलिए क्योंकि इस जुमले का आतफ हुआ है सुगरा पर और सुगरा जो है वो खबर है मुब्तदा के लिए और उसके अंदर एक जमीर है जो मुब्तदा को लौट रही है. तो जब मातूफुन अलैह के अंदर एक जमीर मुब्तदा को लौट रही है तो मातूफ के अंदर भी एक जमीर चाहिए जो मुब्तदा की तरफ लौटे. चुनांचे साहिब काफिया ने उसकी मिसाल जब जिक्र की थी कि जैदुन कामा व अमरन अकरमतुहू, तो आगे बतलाया था कि यहां इंदहू या फीदारी ही वगैरह जैसा लफ्ज निकालना पड़ेगा कि अमरन अकरमतुहू, कि मैंने अमर का इकराम किया इंदहू किसके पास, जैद के पास. अब यह हाजमीर लौट रही है जैद को, तो अब यह पूरा जुमला जैद के लिए खबर बन सकता है क्योंकि रबत आ गया. या फी दारी ही को जोड़ दें साथ के अमर के, मैंने उसका इकराम किया फी दारी ही जैद के घर में, तो अब इस सूरत में भी यह जमीर जैद को लौट रही है तो यह जुमला जैद के लिए खबर बन सकता है क्योंकि दरमियान में रबत आ गया भाई. तो फिर इस पर इश्काल हुआ था कि भाई आपने कहा दोनों का पढ़ना बराबर है, हालांकि यहां पर भी हजफ से जो सलामती है वो रफा को तरजीह दे रही है कि इस सूरत में कलाम हजफ से सलामत रहेगा. तो साहिबे जामी ने बतलाया था कि अगर हजफ से सलामती रफा को तरजीह दे रही है तो मातूफुन अलैह का करीब होना यह नसब को तरजीह दे रहा है, क्योंकि आप नसब पढ़ेंगे तो सुगरा पर आतफ होगा जो करीब है, और अगर आप रफा पढ़ेंगे तो फिर कुबरा पर आतफ होगा और वो बाईद है. इस पर फिर मोतरिज इश्काल करता है कि भाई दोनों करीब हैं, सुगरा के फौरन बाद भी आगे वो दूसरा जुमला है मातूफ, और इसी तरह कुबरा के भी फौरन बाद क्या है, वो दूसरा जुमला है, दरमियान में फसल है ही नहीं. सुगरा का इख्तिताम किस पर, कामा पर, और कुबरा का इख्तिताम भी किस पर, कामा पर, वो भी जैदुन कामा है. तो और दरमियान में कोई फसल भी नहीं है, तो यहां पर जब फसल है ही नहीं तो दोनों करीब हैं, तो आपका यह कहना कि सुगरा ज्यादा करीब है यह सही नहीं। तो उसका भी जवाब दिया था कि भाई आप इंतहा के एतबार से बात कर रहे हैं, इंतहा के एतबार से दोनों करीब हैं, लेकिन हम इब्तिदा के एतबार से बात कर रहे हैं, इब्तिदा के एतबार से कुबरा दूर है और सुगरा करीब है। तो जब नसब पढ़ेंगे तो करीब वाले पर आतफ हो जाएगा और ये नसब को तरजीह दे रहा है। तो दोनों की तरजीह के करीने मौजूद हैं। रफा की तरजीह का करीना क्या है कि कलाम हजफ से सलामत रहेगा, और नसब की तरजीह का करीना क्या है कि इस सूरत में करीब वाले पर आतफ हो जाएगा, यानी मातूफुन आले करीब हो जाएगा। तो लिहाजा जब दोनों की तरजीह के करीने मौजूद हैं और किसी एक को भी इनमें से दूसरे पर तरजीह नहीं है तो फिर दोनों पढ़ना बराबर होंगे। उसके बाद बतलाया था बास जगहें वो हैं जहां पर नसब का पढ़ना वाजिब है, और वो दो जगहें हैं, एक तो हुरूफ शर्त के बाद यानी इन और लौ, क्योंकि अम्मा के बारे में बात पहले गुजर चुकी है, और एक हुरूफ तहजीज के बाद यानी अल्लाह हल्ला लौला और लौमा, ये किसी को उभारने के लिए आते हैं किसी काम पर। तो ये हरूफ शर्त इन और लाओ और इसी तरह हरूफ तहजीज ये सिर्फ और सिर्फ फेल पर दाखिल होते हैं, लिहाजा इनके बाद अगर इसम आए तो नसब पढ़ना वाजिब है, क्योंकि अगर आप रफा पढ़ेंगे फिर तो वो मुब्तदा बन जाएगा, हालांकि ये हरूफ तो मुब्तदा पर दाखिल नहीं होते। तो फिर जब आप नसब पढ़ेंगे तो वहां मालूम हुआ फेल मुकद्दर है, तो गोया ये फेल पर ही दाखिल हो रहे हैं। तो इन जगहों में नसब वाजिब है। उसके बाद कुछ चीजें आगे साहिब काफिया ने वो जिक्र करना शुरू की कि जहां पर रफा वाजिब है, तो ये पांचवीं जगह आ गई, पांचवीं जगह, लेकिन उसको किस अंदाज में जिक्र किया, इस अंदाज में जिक्र किया कि ये जो मिसाल है ये बाबुल इजमा अला शरीतती तफसीर से नहीं है, जब उस बाब से नहीं है तो इसमें रफा वाजिब, तो ये पांचवीं जगह आ गई जहां रफा वाजिब है भाई। जैसे उसकी मिसाल जिक्र की थी अज़ैदुन ज़ुहिबा बिही, यहां बज़ाहिर शुबा होता है कि यहां तो हमजा इस्तेफ़हाम आया, और इन्होंने बताया था हरफ इस्तेफ़हाम के बाद नसब राजिह है, नसब को तरजीह है, तो शुबा पड़ता है शायद ये अज़ैदुन ज़ुहिबा बिही, ये भी उसी तरह है कि यहां भी हमजा इस्तेफाम आ रहा है और उसके बाद एक इसम, तो उस जवाब दिया कि नहीं, यहां रफा पढ़ना वाजिब है, रफा पढ़ना, वजह यह कि इसके बाद जो फेल आ रहा है उसको या उसके किसी मुनासिब को इस पर मुसल्लत किया जाए और वो इसको नसब दे दे, ऐसा नहीं है, वो नसब दे ही नहीं सकते, चाहे जुहिबा बिही को मुसल्लत करें चाहे उजहिबा को मुसल्लत करें, दोनों रफा देते हैं नसब देते ही नहीं। तो फिर इस पर इश्काल हुआ था कि आप उस हिबा ही को क्यों मुसल्लत करते हैं, आप इसके किसी और मुनासिब को मुसल्लत कर दें जो नसब दे सके, जैसे अजहबा है, अजहबा फेले मुतादी है या मफूल को नसब देता है, इसी तरह या युलाबिसु, युलाबिसु भी फेले मुतादी है, यह भी मफूल को नसब देता है, उसको जोड़ दें और तकदीर इबारत यूं बना लें, तकदीर इबारत यूं बना लें। पहले क्या था अज़ैदुन ज़ुहिबा बिही, मैंने बताया हमजा इस्तेफ़हाम को छोड़ दें, ये जरूरी नहीं है यहां पर, सिर्फ देखो ज़ैदुन ज़ुहिबा बिही, जैद के उसको ले जाया गया, यानी बामुहावरा तर्जमा यूं कर लें, जैद को ले जाया गया, जैद को ले जाया गया, जब जैद को ले जाया गया है तो ले जाया जाना जैद की सिफत हो गई, जैसे जैद की पिटाई की जाए तो मजरूब होना जैद की सिफत हो गई, या जैद किसी की पिटाई करे तो जारिब होना जैद की सिफत हो गई। तो यहां पर भी जब जैद को ले जाया गया है तो ले जाया जाना जैद की सिफत हो गई, तो लिहाजा इस ले जाए जाने को फाइल बना दो युलाबिसु के लिए और जैदन को मफूल बना दो, जैदन युलाबिसुहु अज़हाबु बिही, युलाबिसु जैदन, उसी फेल को मुसल्लत करें जो आगे आ रहा है, तकदीर इबारत क्या निकाली, इबारत क्या हो गई, जैदन युलाबिसुहु ज़हाबु बिही, तो इसी युलाबिसु को जैद पर मुसल्लत करें तो यह नसब दे सकता है, तो गोया तकदीर इबारत क्या है, युलाबिसु जैदन युलाबिसुहु ज़हाबु बिही, तो यहां जो युलाबिसु आया इसके लिए जैद मफूल बिही है, युलाबिसुहु हा जमीर है, यह जैद को राजे, तो यह नसब दे रहा है, और अज़हाबु बिही यह है फाइल, युलाबिसुहु ज़हाबु बिही यानी मुलाबिस है, मिला हुआ है जैद के साथ, क्या मिला हुआ है, अज़हाबु बिही, उसको ले जाया जाना, यानी ले जाया जाना जैद के साथ मिला हुआ है, यानी ये उसकी सिफत है। अब देखो कलाम सही हो गया, زید زہیب بہی سے بھی کیا پتا چل رہا تھا کہ زید کو لے جایا گیا ہے، یعنی لے جایا جانا زید کی صفت ہے، اور یہاں سے بھی یہی پتا چل رہا ہے کہ لے جایا جانا زید کی صفت ہے، لے جایا جانا مل گیا ہے زید کے ساتھ، یعنی یہ اس کی صفت ہے، اور زید پر نصب بھی آ گیا. یا یلابسو کا فاعل احدن کو بنا دو، اس لیے کیونکہ جب زید کو لے جایا گیا ہے معلوم ہو کوئی شخص ہے اس کو لے جانے والا، تو اس کو فاعل بنا دو یلابسو کے لیے. زیدن یلابسو احدن بزہابی بھی، زید کے یلابسو احدن، زید کے ساتھ کوئی شخص ملابس ہے، کوئی شخص متعلق ہے بزہابی بھی اس کو لے جانے کے ذریعے. ایک شخص متعلق ہے زید کے ساتھ کس کے ذریعے؟ لے جانے کے ذریعے، یعنی وہ اس کو لے کر گیا ہے، اس اعتبار سے وہ متعلق ہے زید کا. تو دیکھو یہاں پر بھی زیدن یلابسو احدن، یہ یلابسو میں ہا ضمیر کس کو ہے؟ زید کو، اور یہ مفعول ہے، اور احدن آگے کیا ہے؟ فاعل ہے. تو معلوم ہوا اس تقدیر پر بھی زید کو نصب دیا جا سکتا ہے. یا یلابسو احدن کے بجائے اذهبہ احدن لے آئیں، زیدن اذهبہ احدن بذهابی بھی، زید کی اس کو کوئی شخص لے گیا بذهابی بھی اس کو لے جانے کے واسطے سے. تو اس صورت میں بھی دیکھو یہ اذهب کیا کرے گا؟ زید کو نصب دے سکتا ہے. تو صاحب جامی نے اس کو رد کیا کہ نہیں بھائی، کہ وہ جو مناسب ہے جس کو آپ اس اسم پر مسلط کریں وہ ایسا ہونا چاہیے. ایک تو فعل مذکور ہے نا، زید زہیبا بہی، یہ زہیبا بہی کیا ہے؟ فعل مذکور. اور ایک آپ مناسب جو مسلط کریں گے، تو فعل مذکور اور وہ جو مناسب ہے دونوں کا مسند الیہ ایک ہی ذات ہونی چاہیے. پیچھے جتنی مثالیں آئیں آپ ان میں غور کر لیں، دونوں کا مسند الیہ ایک ہی ہوتا ہے. تو یہاں پر زہیبا بہی، یہ ضمیر کس کو راجے؟ زید کو. معلوم ہوا زہیبا کا مسند الیہ کون؟ زید. اور جب تقدیر عبارت آپ نے یلابسو یا اذهبا نکالی، تو وہاں پر یلابسو کا فاعل الذهاب بھی کو بنایا یا احدن کو بنایا، اور زیدن کو تو مفعول بھی بنایا بھائی. تو فعل مذکور اور فعل مقدر دونوں کا مسند الیہ اس صورت میں متحد نہیں رہتا، حالانکہ مسند الیہ کا اتحاد ضروری ہے، لہذا ان کو مسلط نہیں کر سکتے. تو لہذا اس قسم کی مثالوں میں رفع واجب ہے. اور اسی طرح اللہ تعالیٰ کا یہ قول بھی ہے کل شئن فعلوہ فی الزبر، یعنی یہاں پر بھی کل شئن مبتدا پڑھنا واجب ہے، رفع پڑھنا واجب ہے. تو ترکیب میں نے بتلائی تھی، کل شئن یہ مضاف مضاف الیہ مل کر مبتدا ہے، اور اس میں جو شئن نکرہ کے بعد فعلو فعل آ رہا ہے، تو نکرہ کے بعد فعل ہے تو اس کے لیے کیا بنتا ہے؟ صفت. اور موصوف صفت کا ترجمہ کیسے کرتے ہیں؟ ایسا یا ایسی کا لفظ لے آتے ہیں موصوف سے پہلے. تو ہر ایسی چیز فعلوہ جو ان لوگوں نے کی ہے، فی زبوری ای ثابتن فی زبوری، وہ صحیفوں میں ثابت ہے، وہ صحیفوں میں درج ہے، یہ خبر آ گئی. تو فی زبور کو کیا بنائیں گے؟ خبر. خبر تو یہاں کل شئین پڑھنا واجب ہے، اس صورت میں معنی صحیح ہوتا ہے اور فی زبور خبر بنتی ہے. اور اگر آپ کل شئین پڑھیں، منصوب پڑھیں، تو پھر تو مبتدا یہاں ہے ہی نہیں. خبر تو کس کے لیے آتی ہے؟ مبتدا کے لیے. اور فی زبور کو ہم نے پہلے کیا بنایا تھا؟ خبر. آپ جب مبتدا ہی نہیں ہے تو یہ تو خبر نہیں بنے گی، بلکہ یہ اس فعلو فعل سے جڑے گی، یا کل شئین، یہ شئین نکرہ ہے، اور اس کے بعد آگے فی زبور جار مجرور آ رہا ہے، اور نکرہ کے بعد جار مجرور آئے تو اس کے لیے کیا بنتا ہے؟ صفت. تو اس صورت میں فی زبور یا تو فعلو فعل سے متعلق ہوگا، یا یہ شئین کے لیے صفت ہوگا، اور دونوں تقدیروں پر معنی صحیح نہیں رہتا. اگر آپ فی زبور کو جوڑیں فعلو سے، تو تقدیر عبارت کیا ہوئی؟ فعلو کل شئین. تفسیر کو ختم کر دیں، مختصر کلام بنا لیں، فعلو کل شئین فی زبوری. اور یہ فی زبور کو کس سے جوڑا؟ فعلو سے جوڑا. انہوں نے کیا ہے کل شئین، ہر چیز کو، فی زبوری کہاں جا کر؟ صحیفوں میں جا کر انہوں نے اپنے سارے افعال سر انجام دیے ہیں، یعنی صحیفے ان کے افعال کو سر انجام دینے کے محل بن گئے. جیسے میں کہتا ہوں ضربت زیدن فی الداری، میں نے زید کی پٹائی کی اس گھر میں، معلوم ہو اس گھر کے اندر یہ پٹائی کرنے والا فعل ہوا ہے، وہ دار اس کے لیے ظرف ہے. بات سمجھ میں آئے؟ تو یہاں بھی اسی طرح جب فی زبور کو آپ فعلو سے جوڑیں گے، تو فعلو کل شئین فی زبور، انہوں نے ہر چیز کی ہے، فی زبوری کہاں جا کر؟ زبور میں صحیفوں میں جا کر انہوں نے ہر فیل کیا ہے، حالانکہ صحیفے تو ان کے اعمال کی جگہ نہیں ہے، اعمال تو انہوں نے دنیا میں کیے ہیں، صحیفوں میں تو صرف ان کے اعمال درج ہیں، جو کس نے درج کیے ہیں؟ کرامن کاتبین نے درج کیے ہیں بھائی. تو لہذا اگر فی زبور کو فعلو سے جوڑیں تو معنی خراب ہوتا ہے. اور دوسری صورت یہ ہے کہ فی زبور کو کل شئین کی صفت بنا دو، اگرچہ یہ احتمال بعید ہے، اس لیے کیونکہ آیت کے اندر کل شئین اور فی زبور کے درمیان فعلو آ رہا ہے، حالانکہ موصوف صفت کے درمیان تو فصل جائز نہیں بھائی. تو یہ احتمال اگرچہ بعید ہے، لیکن اگر یہ احتمال بھی نکال لیں کہ فی زبور صفت ہے کل شئین کی، تو معنی کیا ہو گیا؟ فعلو کل شئین فی زبوری، انہوں نے کیا کل شئین فی زبوری، ہر ایسی چیز کو فی زبوری، جو کس کے اندر تھی؟ صحیفوں میں. یعنی انہوں نے ہر ایسی چیز کو کیا جو صحیفوں میں تھی. اس سے تو یہ پتا چلا کہ جو کچھ صحیفوں میں تھا وہ انہوں نے کیا ہے، یہ تو پتا نہیں چلا کہ جو کچھ کیا تھا انہوں نے وہ سارا صحیفوں میں ہے یا نہیں. کیونکہ ہو سکتا ہے، اس میں دونوں احتمال ہیں، ہو سکتا ہے صحیفوں میں سارا کچھ موجود ہو، تو جو کچھ انہوں نے کیا گویا وہ سارا ہے، تو صحیفوں میں جو کچھ درج تھا انہوں نے وہ کیا. اور یہ بھی احتمال ہے ساری چیزیں نہ ہوں، لیکن بہرحال جو درج ہے وہ انہوں نے کیا ہے. تو اس صورت میں یہ لازم نہیں آتا کہ ان کا ہر عمل صحیفوں میں درج ہے، حالانکہ مقصود یہی بتلانا ہے کہ کل صغیرن و کبیرن مستطر، ہر چھوٹا بڑا گناہ جو ہے مستطر لکھا ہوا ہے، یعنی اس قیامت کے دن وہ ہر چھوٹے بڑے گناہ کو نامہ اعمال میں لکھا ہوا پائیں گے. تو لہذا اس قسم کے مقام پر اگر آپ نصب پڑھتے ہیں تو معنی صحیح نہیں رہتا. لہذا معلوم ہوا یہاں پر بھی کل شئین رفع واجب ہے، معلوم ہوا یہ باب الازمار علی شریطتی تفسیر سے نہیں ہے. بات سمجھ میں آ گئی. اب آئیے آج کے سبق پر. کہتے ہیں وَعْلَمْ أَنَّهُ قَدْ سَبَقَ أَنَّ الْإِسْمَ الْمَذْكُورَ إِذَا كَانَ الْفِعْلُ الْمُشْتَغِلُ عَنْهُ بِضَمِيرِهِ أَوْ مُتَعَلِّقِهِ أَمْرًا أَوْ نَهْيًا فَالْمُخْتَارُ فِيهِ النَّصْبُ وَالظَّاهِرُ أَنَّ قَوْلَهُ تَعَالَى الزَّانِيَةُ وَالزَّانِي فَاجْلِدُوا كُلَّ وَاحِدٍ مِّنْهُمَا مِائَةَ جَلْدَةٍ دَاخِلٌ تَحْتَ هَذِهِ الْقَاعِدَةِ. بھئی دیکھیے یہ ذرا اس آیت پر نظر رکھیے. الزانیت والزانی، زنا کرنے والی عورت اور زنا کرنے والا مرد، فجلدوا، پس تم لوگ کوڑے لگاؤ، کل واحد منہما، ان میں سے ہر ایک کو، مئت جلدتن، سو کوڑے، سو کوڑے. تو دیکھو یہ جو آیت ہے اس کے اندر الزانیت والزانی رفع کے ساتھ ہے، حالانکہ بظاہر یہ لگتا ہے کہ یہاں پر نصب مختار ہے، کیونکہ جہاں ذکر کیا تھا انہوں نے کہ نصب مختار ہے، کون کون سی جگہیں؟ کہ اگر وہ حرف نفی کے بعد ہو، یا حرف استفہام کے بعد ہو، یا اذا شرطیہ کے بعد ہو، یا حیث شرطیہ کے بعد ہو، یا امر اور نہی سے پہلے ہو وہ اسم، تو اس میں نصب مختار ہے. اور یہاں پر بھی دیکھ لیں، الزانیت والزانی فجلدوا، ان کے بعد امر آ رہا ہے، تو یہ امر سے پہلے آ گئے، اور امر اور نہی سے پہلے کیا مختار ہے؟ نصب مختار ہے. تو بظاہر لگتا ہے کہ یہاں بھی نصب مختار ہوگا. اعتراض سمجھ میں آ رہا ہے، لیکن ہم دیکھتے ہیں کہ ساتوں قراء جو ہیں، آپ جانتے ہیں کہ سات قراءتیں ہیں قرآن کی جو بتواتر منقول ہیں بھائی، جو بتواتر منقول ہیں، ان ساتوں قراء کا اس بات پر اتفاق ہے کہ اس پر رفع پڑیں گے. ان سب نے اس میں کیا روایت کیا ہے؟ الزانیت والزانی کے اندر انہوں نے رفع روایت کیا ہے. اور یہ ہو نہیں سکتا کہ قراء غیر مختار پر اکٹھے ہو جائیں. بظاہر لگتا ہے الزانیت والزانی فجلدوا، اس کے اندر آگے امر آ رہا ہے، لہذا الزانیت والزانی کے اندر نصب مختار ہوگا، لیکن تمام قراء اس میں کیا روایت کر رہے ہیں؟ رفع روایت کر رہے ہیں. اس سے تو لازم آتا ہے کہ تمام قراء جو ہیں وہ غیر مختار پر اکٹھے ہیں. مختار نصب ہے اور وہ کیا روایت کر رہے ہیں؟ رفع. تو گویا غیر مختار پر اکٹھے ہو گئے، حالانکہ قراء غیر مختار پر اکٹھے نہیں ہو سکتے. وہ جب اس میں رفع پڑھ رہے ہیں سات تمام کے تمام، معلوم ہوا اس میں رفع ہی مختار ہے، اس میں رفع ہی مختار ہے. لیکن یہ تو ضابطے کے مطابق یہاں نصب مختار ہونا چاہیے. تو چنانچہ علماء نحو نے پھر حیلہ کیا، تدبیر کی کہ کسی طرح اس کو اس ضابطے سے نکالا جائے، ورنہ کیا خرابی لازم آتی ہے؟ कुर्रा का गैर मुख्तार पर इकट्ठा होना लाजिम आता है कि वो कुरान की रिवायत किस तरह कर रहे हैं, गैर मुख्तार तरीके पर, हालांकि कुरान के अंदर तो हमेशा मुख्तार और सबसे आला लुगत जिक्र होती है। तो हीला किया इसके अंदर, हीला किया। चुनांचे इमाम मुबर्रिद फरमाते हैं, इमाम मुबर्रिद के अज़ानियतु वज़ानी यह है मुबतदा और फजलिदू इसकी खबर है। ये मा उज़मिरा आमिलुहु आला शरीतति तफसीर की कबील से नहीं है, बल्कि अज़ानियतु वज़ानी यह है मुबतदा और फजलिदू है उसकी खबर। इस पर इश्काल होता है कि यहां तो खबर पर फा दाखिल हो रही है, हालांकि खबर पर तो फा दाखिल नहीं होती। तो जवाब इसका पीछे गुजर चुका है, जहां मुब्तदा खबर की बहस आई थी वहां इन्होंने आपको बतलाया था कि कभी कभार मुब्तदा मुतजम्मिन होता है माने शर्त को, तो उसकी खबर पर फा का लाना जायज है, चाहे आप लाएं चाहे न लाएं। कभी कभार मुब्तदा मुतजम्मिन होता है माने शर्त को, तो उसकी खबर पर फा का लाना जायज है। और वो दो मुब्तदा हैं, दो मुब्तदा, एक वो इसमें मौसूल जिसका सिला फेल या ज़र्फ है, और उसकी मिसाल भी साहिबे काफिया ने दी थी, अल्लज़ी यातीनी, तो अल्लज़ी इसमें मौसूल, यातीनी ये जुमला फेलिया इसका सिला। आप जानते हैं मौसूल के लिए हमेशा सिला चाहिए, और सिला हमेशा जुमला होता है, और फिर उस जुमले के अंदर कोई जमीर भी चाहिए जो उस मौसूल की तरफ लौटे ताकि रबत आ जाए, क्योंकि जुमले को जब भी किसी चीज से जोड़ना हो रबत जरूरी है। तो वो इसमें मौसूल जिसका सिला क्या आए, जुमला फेलिया आए, यानी उसके बाद फेल आ जाए, तो ये मुतजम्मिन होता है माने शर्त को, लिहाजा इसकी खबर पर फा का लाना जायज। तो अल्लज़ी या अतीनी, अल्लज़ी इसमें मौसूल या अतीनी इसका सिला, मौसूल सिला मिलकर मुब्तदा, और ये ऐसा इसमें मौसूल है जिसका सिला क्या है, जुमला फेलिया, तो ये मुतजम्मिन हुआ माने शर्त को, लिहाजा इसकी खबर पर फा का लाना जायज। तो अल्लज़ी या अतीनी फलहू दिरहमुन, तो ये फलहू दिरहमुन ये इसकी खबर है, और फलहू दिरहमुन की क्या तरकीब थी, लहू है खबर है मुकदम और दिरहमुन है मुब्तदा मुअख्खर, और मुब्तदा खबर मिलकर ये पूरा जुमला इस्मिया ये खबर है मुब्तदा के लिए। आप जानते हैं मुब्तदा की खबर कभी पूरा जुमला होती है। तो देखो यहां पर खबर पर फा का लाना जायज है, या ऐसा इसमें मौसूल जिसका सिला ज़र्फ आए, अल्लज़ी फिद्दारी, फिद्दारी तो मौसूल के बाद सिला सिर्फ फिदार आ रहा है, ये ज़र्फ़ मजाजी है जार मजरूर, और चाहे ज़र्फ़ हकीकी हो जिसमें जमाने या जगह वाला माना हो, अल्लदी ईंदा का, अल्लदी ईंदा का ये है, देखो ईंदा ज़र्फ़ हकीकी है, वो जो आपके पास है, और पास होना देखो करीब होना जगह के लिए आता है, तो वो इसमें मौसूल जिसका सिला क्या आए, ज़र्फ आए, चाहे ज़र्फ़ हकीकी हो चाहे ज़र्फ़ मजाजी। ज़र्फ़ मजाजी किसे कहते हैं, जार मजरूर को। ज़र्फ़ हकीकी किसे कहते हैं, जिसमें जमाने या मकान वाला माना हो, तो वो इसमें मौसूल जिसका सिला ज़र्फ़ आए, चाहे ज़र्फ़ हकीकी हो चाहे ज़र्फ़ मजाजी, तो वो भी मुतज़म्मिन होता है माने शर्त को। जैसे अल्लज़ी फिद्दार, तरकीब क्या होगी, अल्लज़ी मरफू महलन इसमें मौसूल है मुब्तदा है, और फी जारा अदारी मजरूर, जार मजरूर मिलकर मुतालिक, जार मजरूर आपने पढ़ा है सबता से भी मुतालिक हो सकते हैं और साबितुन से भी, लेकिन यहां सबता ही निकालना पड़ेगा, इसलिए क्योंकि यह सिला बनेगा और सिला हमेशा क्या होता है, जुमला होता है, तो यह सिला हुआ अल्लज़ी के लिए, तो यह मुतजमिन हुआ माने शर्त को, लिहाजा इसकी खबर पर फा का लाना जायज है। या इसी तरह दूसरी किस्म है ऐसा नकेरा, ऐसा नकेरा जिसकी सिफत फेलाए या ज़र्फ आए। फिर सुनो, कभी कभार मुब्तदा मुतज़म्मिन होता है माने शर्त को, तो उसकी खबर पर फा का लाना जायज। वो कौन सा मुब्तदा है, वो इसमें मौसूल जिसका सिला फेलाए या ज़र्फ आए। इसी तरह वो नकेरा जिसकी सिफत फेल या ज़र्फ आए, नकेरा के बाद फेल या ज़र्फ आए, आप जानते हो उसके लिए सिफत बनता है, वो उसके लिए सिफत बनता है, तो ऐसा नकेरा जिसकी सिफत फेल आ जाए या जिसकी सिफत ज़र्फ आ जाए और ये फिर मुब्तदा बन रहा हो, तो ये नकेरा भी मुतज़म्मिन होता है माने शर्त को, तो इसकी खबर पर भी फाका लाना जायज। कुल्लू रजुलिन या अतीनी, कुल्लू रजुलिन या रजुलिन मौसूफ है और या अतीनी उसकी सिफत है, या कुल्लू रजुलिन फिद्दारी, ये फिद्दार क्या है, रजुल की सिफत है, तो हर ऐसा आदमी जो उस घर में है, فلہو درہم, تو اس کے لیے ایک درہم ہے. تو کہتے ہیں یہ الزانیت والزانی یہ بھی اسی قبیل سے ہے, یہ بھی ایسا مبتدا ہے جو متضمن ہے معنی شرط کو, لہذا اس کی خبر پر فا لائی گئی. اس پر اشکال ہوتا ہے کہ یہ تو ان دونوں میں سے کوئی ایک بھی نہیں ہے, نہ تو یہ ایسا اس میں موصول ہے جس کا صلہ فعل یا ظرف آئے, اور نہ یہ ایسا نکرہ ہے جس کی صفت فعل یا ظرف آئے. اشکال سمجھ میں آ رہا ہے؟ تو جواب یہ کہ میں نے آپ کو بتلایا تھا کہ الف لام دو قسم پر ہے, ایک الف لام اسمی اور ایک الف لام حرفی. الف لام اسمی کسے کہتے ہیں؟ جو اس میں فاعل اور اس میں مفعول کے صیغوں پر داخل ہو, اور یہ در اصل اس میں موصول ہوتا ہے. جیسے الضارب, یہ ضارب کیا ہے؟ اس میں فاعل اور اس پر الف لام آیا, تو یہ الف لام دراصل اس میں موصول ہے. تو الضارب کس معنی میں ہوا؟ الذی یضرب کے معنی میں. اور اسی طرح المضروب, یہ مضروب اس میں مفعول ہے, اس پر الف لام آیا, تو یہ الف لام بمانے الذی کے ہوا. تو المضروب کس معنی میں ہوا؟ الذی یضرب کے معنی میں. تو یہاں پر بھی اسی طرح ہے, الزانیت والزانی یہ اس میں فاعل کے صیغے ہیں اور ان پر الف لام داخل ہے, تو یہ الف لام در اصل اس میں موصول ہے. تو الزانیت کس معنی میں ہوا؟ التی زانت, بھائی مونس کا صیغہ ہے تو اس کے مطابق اس میں موصول صلہ بنائیں گے. الزانیت التی زانت, اور والزانی الذی زانا, التی زانت والذی زانا. تو دیکھو یہ ایسا اس میں موصول ہے جس کا صلہ کیا آیا؟ فعل آیا, صلہ فعل آیا. پھر دیکھو الزانیہ یہ الف لام ہے, اور یہ دراصل کیا ہے؟ اس میں موصول, اور اس میں موصول کا صلہ تو ہمیشہ جملہ ہوتا ہے, لیکن یہاں پر زانیہ تو یہ اس میں فاعل آ رہا ہے, یہ تو مفرد ہے, یہ تو جملہ نہیں ہے. تو جواب دیتے ہیں علماء کہ یہ زانیہ اصل میں کیا تھا؟ زانت یعنی فعل تھا, لیکن اس میں موصول کس شکل میں آیا؟ الف لام کی شکل میں, اور الف لام تو فعل پر داخل نہیں ہوتا, لہذا اسی فعل کو اس میں فاعل والی صورت دے دی. بات سمجھ میں آ گئی؟ تو اصل میں کیا تھا؟ التی زانت, التی کو الف لام والی صورت دے دی, لیکن اب الف لام تو زانت میں داخل نہیں ہو سکتا, تو زانت کو بھی مفرد والی صورت دے دی, یعنی اس میں فاعل بنا لیا. تو یہ امام مبرد کی تقریر چل رہی ہے, وہ فرماتے ہیں الزانیت والزانی یہ کس معنی میں ہوا؟ التی زانت والذی زانا, یہ وہ اس میں موصول ہے جس کا صلہ فعل آ رہا ہے, اور یہ متضمن ہے معنی شرط کو, لہذا اس کی خبر پر فا کا لانا جائز. تو فجلدو یہ اس کی خبر ہے, یہ اس کی خبر ہے. بھائی بات سمجھ میں آگئی, معلوم ہوا یہ ما ازمر عاملہ علی شریطت تفسیر کی قبیل سے نہیں ہے. بھائی ہاں, البتہ امام مبرد کے مذہب پر ایک اعتراض ہوتا ہے کہ اس صورت میں یہ فجلدو کو خبر بنایا, اور فجلدو امر کا صیغہ ہے یعنی انشاء ہے, اور حالانکہ انشاء خبر واقع نہیں ہوتی, الا یہ کہ اس میں کیا کی جائے؟ تاویل کی جائے. تو یہاں پر بھی پھر تاویل کرنا پڑے گی. جبکہ دوسرا مذہب اس کے بارے میں امام سیبوے کا ذکر کریں گے. امام سیبوے فرماتے ہیں کہ یہ در اصل دو جملے ہیں, وہ اور تقریر کرتے ہیں اس مقام کی. وہ کیا کہتے ہیں؟ یہ دراصل دو الگ الگ جملے ہیں, الزانیت والزانی یہ الگ جملہ, اور فجلدو الگ جملہ ہے. جی چلیے پہلے ذرا یہ ترجمہ دیکھ لیں, پھر امام سیبوے کا مذہب بعد میں کرتے ہیں. دیکھیے کہتے ہیں وعلم, تو جان لے انہ قد سبقہ کے تحقیق یہ بات ما قبل میں گزر چکی ہے کہ ان الاسم المذکور اذا کان الفعل المشتغل عنہ بضمیرہ او متعلقہ امرن او نہین, اور جان لے کے یہ بات گزر چکی ہے کہ وہ اسم مذکور اذا کان الفعل المشتغل عنہ, جب وہ فعل جو اس سے مشغول ہے یعنی اس سے اعراض کر رہا ہے, بضمیرہ او متعلقہ اس کی ضمیر یا متعلق میں عمل کرنے کی وجہ سے, وہ فعل اگر امرن او نہین امر یا نہیں ہو, فالمختار فیہ النصب تو اس کے اندر مختار نصب ہے, والظاہر اور ظاہر یہ ہے کہ ان قوله تعالی کہ اللہ تعالی کا یہ جو قول ہے الزانیت والزانی فجلدوا کل واحد منهما مئۃ جلدۃ داخل تحت هذه القاعدۃ, ظاہر یہ ہے کہ یہ بھی اسی ضابطے کے تحت داخل ہے, مع ان القراء اتفقوا فيه على الرفع, باوجود اس کے کہ قراء سبعان نے اس میں اتفاق کیا ہے, على الرفع کس پر؟ رفع پر, سب نے اس میں رفع روایت کیا ہے, الا فی روایت شاذۃ عن بعضهم مگر ایک روایت شاذہ ہے بعض قراء سے. بھائی اور آپ جانتے ہیں شاذ کا کوئی اعتبار نہیں, تو باقی قرآن نے رفع روایت کیا ہے فستر النحاتو تو نحوی علماء مجبور ہوئے الا ان تمحلو تمحل تمحل کا معنی ہے تدبیر کرنا حیلہ کرنا اس کا مادہ میم حا لام ہے بھائی تو مجبور ہوئے نحوی حضرات الا ان تمحلو کہ وہ کوئی تدبیر کریں لاخراجہ عن القاعدۃ المذکورۃ اس کو اس مذکورہ ضابطے سے نکالنے کے لیے لئلا یلزم اتفاق القراء علی غیر المختار تاکہ کہیں لازم نہ آئے کہ قراء کا اتفاق ہے غیر مختار پر فاشار المصنف رحمہ اللہ الى ما تمحلوا لاخراجہ عنها تو اشارہ کیا مصنف نے اس چیز کی طرف وہ جو تدبیر کی ہے نحوی حضرات نے لاخراج ہی اس کو نکالنے کے لیے عنہا اس ضابطے سے فقال پس فرمایا ونحو الزانیت والزانی فجلدوا كل واحد منهما مئة جلدۃ کہ یہ جو مثال ہے یہاں پر یاد رکھو ونحو کے بعد الزانیت پڑھنا یہ حمزہ گرے گا نہیں کیونکہ یہاں لفظ بول کر لفظ مراد ہیں یہ والی جو مثال ہے تو جب لفظ بول کر لفظ مراد ہو تو پھر اس میں کوئی تبدیلی نہیں کی جاتی تو اس وقت یہ حمزہ قطعی بن چکا ہے تو کہتے ہیں ونحو الزانیت والزانی فجلدوا كل واحد منهما مئة جلدہ تو اس جیسی جو آیت ہے الفاء فیہم مرتبطۃ بمعنی الشرط تو فا اس کے اندر مربوط ہے بمعنی شرط کے ارتبط یرتبط کے معنی ہیں مربوط ہونا متعلق ہونا جڑنا تو فا اس کے اندر دیکھو فجلدو فا آئی یہ فا جو ہے مرتبطۃ بمعنی الشرط یہ مربوط ہے معنی شرط کے ساتھ کس کے ساتھ یعنی مرتبطۃ یہ فا جڑی ہوئی ہے اپنے مدخول کے ساتھ یعنی اجلدو کے ساتھ یہ فا جڑی ہوئی ہے اپنے مدخول کے ساتھ بمعنی الشرط شرط کے معنی میں شرط کے معنی میں جڑی ہوئی ہے یعنی یہ ما بعد جزا کے درجے میں ہے اور جزا کو شرط کے ساتھ ربط کس چیز کے ذریعے عموماً دیتے ہیں فا کے ذریعے یہ فا جو ہے یہ خبر جو جزا کے درجے میں ہے اس کو شرط کے ساتھ جوڑ رہی ہے یعنی وہ جو مبتدا ہے جو متضمن ہے معنی شرط کو تو کہتے ہیں الفا اوفی مرتبطۃ فا جو ہے اس کے اندر وہ متعلق ہے یعنی جڑی ہوئی ہے کس کے ساتھ جڑی ہوئی ہے اپنے مدخول کے ساتھ جڑی ہوئی ہے یعنی اجلدو کے ساتھ بمعنی الشرط کس معنی میں شرط کے معنی میں عند المبرد کس کے نزدیک امام مبرد کے نزدیک بھائی میں پہلے بھی شاید ذکر کر چکا ہوں گا یاد رکھو مشہور نام جو ہے مبرد ہے امام مبرد کہتے ہیں ہاں البتہ مجھے مبرد پسند ہے اس لیے میں مبرد کہتا ہوں اور یہ روایات میں بھی آتا ہے کہ یہ امام مبرد جو تھے بڑے ذہین تھے اور بڑے حاضر جواب تھے کسی سے بات ہوتی تو اسے لمحوں میں اس کو خاموش کروا دیتے تھے بھائی ایسی بات کرتے کہ دوسرے کے پاس کوئی جواب ہی نہیں ہوتا تھا تو کسی موقع پر خوش ہو کر ان کے استاد نے ان کو کہا کہ تم مبرد ہو بھائی برد یبرد تبرید کا معنی ٹھنڈا کرنا تم تو مبرد ہو یعنی مخالفین کو ٹھنڈا کر دیتے ہو بھائی ان کو شکست دے دیتے ہو فوراً ہی بھائی تو بعد میں مخالفین نے اس مبرد کو کس سے بدل دیا مبرد سے بدل دیا اور پھر یہ مبرد جو ہے یہ مشہور ہو گیا تو بہرحال مجھے مبرد پسند ہے میں مبرد کہتا ہوں آپ البتہ مبرد ہی کہیں کیونکہ یہی نام مشہور ہے بھائی تو کہتے ہیں بمعنی الشرط عند المبرد یہ کس کے نزدیک ہے امام مبرد کے نزدیک لکون الالف واللام اب وہی تقریر کریں گے جو میں بیان کر چکا کہتے ہیں لکون الالف واللام فی الزانیت والزانی مبتدا موصولا فیہ معنی الشرط دیکھو یہ مبتدا یہ کون کی خبر ہے پیچھے جو کون آیا نا لکون الالف یہ اس کی خبر ہے اور کانا کی خبر منصوب ہوتی ہے اور مبتدان یہ ہے موصوف اور موصولن یہ کیا ہے یہ اس کی صفت دیکھو الف لام جو ہے الزانیت والزانی کے اندر جو الف لام آیا ہے یہ اس میں موصول ہے اور یہ مبتدا ہے اور اس کے اندر شرط والا معنی ہے تو مبتدان یہ ہے موصوف موصولن ایسا مبتدا جو اس میں موصول ہے یہ ہے اس کی صفت और फी ही माना शर्ती, ये दूसरी सिफत आ गई मुब्तदा की, क्योंकि मुब्तदा नकेरा है और नकेरा के बाद पूरा जुमला आए तो वो उसके लिए अमूमन सिफत बनता है। तो फी ही यह है खबर मुकदम और माना शर्ती यह है मुब्तदा मुअख्खर। फी ही माना शर्ती, इस मुब्तदा में शर्त वाला माना है, तो ये मुब्तदा खबर मिलकर ये फिर सिफत हुई मुब्तदा के लिए। तवज्जो है, फी ही क्या है खबर मुकदम और माना शर्त मुब्तदा मुअख्खर, मुब्तदा खबर मिलकर ये जुमला इस्मिया होकर ये सिफत हुई किसके लिए, मुब्तदा के लिए। तो मुब्तदा की दो सिफतें आ गईं, एक मौसूलन और एक फी ही माना शर्ती। अब तर्जमा सुनिए, कहते हैं लिकौन इल अलिफी वल लामी फी अज़ानियति वज़ानी, इसलिए क्योंकि अलिफ और लाम जो है जानिया और जानी के अंदर, मुबतदा अन मौसूलन, वो ऐसा मुबतदा है जो इसमें मौसूल है, फी ही माना शर्ती और उसमें शर्त वाला माना है, वस्मिल फाइली, ये इसमें फाइल का आतफ करें, पीछे जो लिकौन इल अलिफी वल लाम आया था तो अलिफ और लाम पर आतफ करें, और यह अलिफ लाम इधर देखिए, अलिफ लाम किस पर दाखिल है, यहां पर इसमें फाइल पर, और ये इसमें फाइल ये सिला है, और ये किसके दर्जे में है, शर्त के दर्जे में है। तो कहते हैं वस्मिल फाइली, और इस वजह से कि वो इसमें फाइल, अल्लदी हुआ सिलतु हु, जो इस इसमें मौसूल का सिला है यानी अलिफ लाम का, कशर्ती वो शर्त की तरह है, फखबरुल मुब्तदा इकल जजाई, तो जब ये सिला शर्त के दर्जे में है तो फखबरुल मुब्तदा इकल जजाई, तो इस मुब्तदा की जो खबर है कल जजाई वो किसकी तरह है, जजा की तरह है, वल्फा उद्दाखिलतु अलैहिम मुर्तबितातुन बिशर्ती, और वो फा जो इस खबर पर दाखिल हुई है, मुर्तबितातुन बिशर्ती, वो मरबूत है किसके साथ, शर्त के साथ, लिदलालतिहा अला सबबियतिही लिल जजाई, इसलिए क्योंकि ये फा दलालत करती है, अला सबबियतिही इस बात पर कि ये शर्त सबब है, लिल जजाई किसके लिए, जजा के लिए। याद रखो ये जो शर्त और जजा के दरमियान फा लाई जाती है, ये फा जजाइया या इसको फा सबबिया कहते हैं या फा जवाबिया भी कहते हैं, कि जो शर्त के जवाब पर यानी उसकी जजा पर आती है। ये जो फा सबबिया है ये बतलाती है कि मा कबल सबब है और मा बाद मुसबब है। मसलन मैं आपसे कहता हूं इन तजरिब फा अजरिब, इन तजरिब अगर आप पिटाई करेंगे फा अजरिब तो मैं भी पिटाई करूंगा, तो देखो आपका पिटाई करना वो है सबब और मेरा पिटाई करना वो उसका मुसबब है। अगर आप पिटाई करेंगे तो मैं पिटाई करूंगा, अगर आप नहीं करेंगे तो मैं भी नहीं करूंगा। तो आपका पिटाई करना वो हुआ सबब और मेरा पिटाई करना वो हुआ मुसबब, तो दरमियान में ये फा आई जो क्या बतला रही है कि ये शर्त जो है वो सबब है किसके लिए, जजा के लिए। तो यहां पर भी ये फा यही बतला रही है, कहते हैं लिदलालतिहा अला सबबियतिही लिल जजाई, इस वजह से कि ये फा दलालत कर रही है इस बात पर कि शर्त जो है वो सबब है, लिल जजाई जजा के लिए। वमिस्लु हादिहिल फाइल ला यअमलु मा फी हय्यिज़िहा फी मा क़ब्लहा, वमिस्लु हादिहिल फाइ, और इस जैसी फा जो है ला यअमलु अमल नहीं करता, मा फी हय्यिज़िहा वो चीज जो इस फा के हय्यिज में हो, हय्यिज़िहा हाज़मीर राजे है फा को और फा हर्फ है और हरूफ अरबी में ज्यादातर मुअन्नस इस्तेमाल होते हैं, इसलिए मुअन्नस की जमीर राजे की, और हय्यिज ये लफ्ज पहले भी गुजर चुका है, हय्यिज का माना जगह मकान, वो चीज जो फा के हय्यिज में हो यानी फा के तहत हो, फा इन पर दाखिल हो, तो जिन लफ्जों पर फा दाखिल हो रही है क्या कहेंगे, ये फा के हय्यिज में है, फा की जगह में है यानी इन पर फा दाखिल हुई है। याद रखो ये जो फा के जो हय्यिज में हो यानी फा का जो मदखूल हो, जिन पर फा दाखिल हुई है वो फा से माकबल में अमल नहीं करते, तवज्जो है, फा के जो हय्यिज में हो वो फा से माकबल में अमल नहीं करते। तो कहते हैं व मिस्लु हादिहिल फाई, और इस जैसी फा जो है ला यअमलु माफी हय्यिज़िहा अमल नहीं करता, वो लफ्ज जो इस फा के हय्यिज में हो यानी जो इसके मातहत हो वो अमल नहीं करता, फी मा कबलहा इस फा के मा कबल में वो अमल नहीं करता। तो यहां पर देखो अज़ानियतु वज़ानी फजलिदु आया, तो क्या आ गई फा, और इस फा के हय्यिज में इजलिदु है और इस फा का जो मदखूल है वो अपने से मा कबल में अमल नहीं करता, मालूम हुआ ये इजलिदु जो है अज़ानियतु वज़ानी में अमल नहीं कर सकता, मालूम हुआ इसको उस पर मुसल्लत नहीं कर सकते, توجہ ہے. اس وقت تو اجلدو مشغول ہے, کس کو نصب دے رہا ہے؟ کل واحد منہما کو نصب دے رہا ہے. لیکن اگر اس مشغولیت سے اس کو فارغ بھی کر دیا جائے تو بھی یہ والا فجلدو جو ہے یہ الزانیت والزانی میں عمل نہیں کر سکتا, کیونکہ درمیان میں کیا آ رہی ہے؟ فا. اور اس طرح کی جو فا ہے وہ اپنے ماں بعد کو ماں قبل میں عمل کرنے نہیں دیتی, مانع بنتی ہے. بات سمجھ میں آ گئی؟ ذرا وہ وہاں آئیے بھائی, وہ تعریف نکالیے. ما ازمیرا عاملہ علی شریطتی تفسیر کی تعریف نکالیے. جی تعریف نکال لی, تین چار پانچ صفحے قبل ہے بھائی. وہاں تعریف کیا تھی؟ دیکھیے متن کہ ما ازمیرا عاملہ علی شریطتی تفسیر و کل اسم بعدہ فعل او شبہ ہو, وہ ہر ایسا فعل یا شبہ فعل ہو مشتغل عنہ کہ وہ اعراض کر رہا ہو اس اسم سے, بضمیر ہی او متعلق ہی, اس اسم کے ضمیر یا متعلق میں عمل کرنے کی وجہ سے. آگے متن تھا لو سل لیتا, اگر اس فعل کو یا شبہ فعل کو مسلط کر دیا جائے علیہ اس اسم پر. عبارت مل گئی؟ اس سلیتا کے بعد ذرا دیکھیں صاحب جامی فرما رہے ہیں بمجرد رفع ذالک الاشتغال, صرف اس اشتغال کو اٹھانے سے, صرف اس اشتغال کو کیا کر دیں؟ اٹھا دیں. جیسے مثال تھی زیدان ضربتو ہو, زیدان, یہ زیدان کیا ہے؟ ما اس میرا عامل ہوں علی شریطتی تفسیر ہے, اس کے بعد ایک فعل آ رہا ہے اور وہ فعل اس کی ضمیر میں مشغول ہے. اگر اس آپ اشتغال کو اٹھا دیں یعنی ضربت ہو کی ہا ضمیر ختم کر دیں, اس کے اشتغال کو ختم کر دیں, تو یہی ضربت اس کو نصب دے سکتا ہے. یہی تو یہ معنی ہے لو سلیتا, کہ اگر اس پر مسلط کر دیا جائے. مسلط کرنے کا کیا معنی؟ صاحب جامی نے بتایا بمجرد رفع ذالک الاشتغال, کہ صرف اس اشتغال کو ختم کر دیا جائے تو وہ نصب دے سکے. اور یہاں پر اب آئیے فجلدو, یہ فجلدو کس کو نصب دے رہا ہے؟ کل واحد منہما کو, اگر اس اشتغال کو ہٹا بھی دیں اور پھر اس فجلدو کو مسلط کرنے کی کوشش کریں کس پر؟ الزانیہ تو الزانی پر, تو مسلط نہیں کر سکتے, وہ نصب نہیں دے سکتا کیونکہ درمیان میں فا موجود ہے جو مانع ہے. تو کہتے ہیں فم تنع تسلیط الفعل المذکور بعدہا, لہذا ممتنع ہو گیا کہ مسلط کر دیا جائے وہ فعل جو مذکور ہے بعدہا اس فا کے بعد, وہ فعل جو اس فا کے بعد مذکور ہے اس کو مسلط کرنا ممتنع ہو گیا علی ما قبلہا, اس فا کے ما قبل پر, یعنی اس پر اس کو مسلط نہیں کر سکتے. فتعین فیہ الرفع, تو اس کے اندر رفع متعین ہو گیا, اس کے اندر رفع متعین ہو گیا, لہذا یہاں الزانیت والزانی رفع کے ساتھ ہی پڑھیں گے. یہاں ایک قیمتی بات یاد رکھنا, یہ جو فا ہے نا فا, یہ فا کا ما بعد ما قبل میں عمل نہیں کرتا. ہاں دو صورتوں میں عمل کرے گا, فا کا ما بعد بھی فا کے ما قبل میں عمل کرے گا دو صورتوں میں, یا تو وہ فا زائدہ ہو یا وہ اپنے محل پہ نہ ہو, وہ فا جہاں ہونا چاہیے وہاں نہ ہو. تو بعض اوقات فا کو زائد لاتے ہیں کلام میں. آپ نے پڑھا ہے کہ بعض اوقات کسی حرف کو کلام میں زائد لایا جاتا ہے, یعنی وہاں وہ اپنے معنی کا فائدہ نہیں دیتا. یہ معنی نہیں کہ وہ بالکل بیکار ہوتا ہے, یعنی وہ اپنے معنی کا فائدہ نہیں دیتا, وہ کلام میں حسن پیدا کرتا ہے اور نیز کلام میں تاکید یعنی زور پیدا کرتا ہے. جیسے اس کی مثال محشی حضرات ذکر کرتے ہیں کہ جیسے وہ سورت ہے اذا جاء نصر اللہ والفتح, اذا جاء نصر اللہ والفتح, اسی میں آتا ہے فسبح بحمد ربک. یہ فسبح پر کہتے ہیں جو فا ہے یہ زائدہ ہے, یہ فا یوں کہو یہ فاصلہ ہے, یہ فا کیا معنی صلہ؟ میں نے بتایا تھا کہ قرآن میں جب زائد کوئی حرف ہو تو اس کے لیے کیا لفظ بولتے ہیں؟ صلہ کا لفظ بولتے ہیں بطور ادب کے, کیونکہ زائد کہا جائے تو شبہ پڑتا ہے شاید یہ بالکل ہی زائد اور بیکار ہے, حالانکہ یہ بالکل بیکار نہیں بلکہ یہ کلام میں حسن بھی پیدا کر رہی ہے اور کلام میں تاکید بھی پیدا کر رہی ہے, تو یہ فا زائدہ ہے. تو جب فا زائدہ ہو تو اس وقت بھی ما بعد ما قبل میں عمل کرتا ہے کیونکہ وہ فا زائدہ ہے بھائی. اسی طرح اگر فا اپنے محل پر نہ آئے تو بھی ما بعد ما قبل میں عمل کرتا ہے, جیسے قرآن میں اللہ فرماتے ہیں وربک فکبر وثیابک فطہر वरब्बा का, ये रब्बा मंसूब है, मफूल भी ही है, वरब्बा का फकब्बिर, ये कब्बिर फेल के लिए मफूल भी ही है, तवज्जो है, कब्बिर फेल अमर आ रहा है और रब्बा का उसके लिए मफूल भी ही मुकद्दम है, और फकब्बिर पर क्या दाखिल की गई, फा, तो वरब्बा का फकब्बिर, तो मफूल भी ही और फेल के दरमियान फा लाई गई, हालांकि मफूल भी ही और फेल में तो फा नहीं लाई जाती, तो ये फा, ये देखो ये अपने महल पर नहीं है, और ये किसी खास नुक्ते की तरफ इशारा करने के लिए, किसी खास मकसद के लिए फिर लाई जाती है, महल नहीं होता लेकिन इसको लाया जाता है, तो बलागत का नुक्ता यह है कि वहां कोई गरज मकसूद होती है, तो वो फा किसी गरज के लिए अपने महल के अलावा दूसरी जगह लाई जाती है, तो यहां पर जैसे ये वरब्बका फकब्बिर, ये फा लाई गई मफूल भी और फेल के दरमियान, हालांकि मफूल भी और फेल के दरमियान तो फा नहीं लाई जाती, इसी तरह वसियाबका फतहिर, यहां पर भी फा लाई गई, सियाबा का मफूल भी ही मुकद्दम है, अतहिर फेल के लिए और दरमियान में फा लाई गई, तो ये फा अपने महल पर नहीं है, इसी तरह फअम्मल यतीम फला तकहर, यहां पर भी फअम्मल यतीम ये मंसूब है, मफूल भी ही मुकद्दम है, फला तकहर, और ला तकहर फेल के लिए भाई, और दरमियान में फा लाई गई, तो ये किसी गरज के लिए ऐसा किया जाता है, जैसे यहां पर यह गरज क्या है, फअम्मल यतीमा फला तकहर, तो जो यतीम है उसको न झिड़को, यतीम जो है उसको न झिड़को, यानी मुनासिब यह है कि यतीम को न झिड़कना लाजिम होना चाहिए, आदम कहर क्या है, यतीम पर लाजिम होना चाहिए, उसके साथ लाजिम होना चाहिए, तो यहां लुजूम बतलाने के लिए, इसी तरह रब की ताजीम लाजिम होनी चाहिए, कपड़ों का साफ होना लाजिम होना चाहिए भाई, तो ये जो फा है, दो फा, अगर फा जायदा हो या फा अपने महल पे ना हो तो उसका माबाद माकबल में अमल करता है, जैसे वरब्बका फकब्बिर, ये देखो कब्बिर ने फा से माकबल में अमल किया और नसब दिया, फअम्मल यतीमा फला तकहर, फला तकहर ने फा से माकबल अल यतीमा को नसब दिया, उसमें अमल किया, तो फा का माबाद दो सूरतों में माकबल में अमल करता है, जब वो फा जायदा हो या वो अपने महल पर ना हो, तो इसीलिए साहिब जामी ने क्या फरमाया, वह मिसलु हाज़िहिल फाई, इबारत पे नजर है ये जो आखिर में पढ़ा, वह मिसलु हाज़िहिल फाई, ये नहीं कहा कि फा का, इधर देखिए, फा का माबाद माकबल में अमल नहीं करता, ये नहीं कहा, क्योंकि माबाद कभी कभी अमल करता है, मैंने मिसालें जिक्र कर दी, हां इस किस्म की फा जो है, कौन सी फा, जो अपने महल पर आ रही है, यहां पर भी फा क्या है, अपने महल पर है, क्योंकि मुब्तदा शर्त के माना को मुतज़म्मिन है और आगे खबर जजा के माना में है, और शर्त और जजा के दरमियान क्या लाते हैं, फा, तो ये फा अपने महल पर है, तो इस किस्म की जो फा होती है, जो अपने महल पर हो, उसका माबाद माकबल में अमल नहीं करता, इसीलिए कहा वह मिसलु हाज़िहिल फा, इस तरह की जो फा है, ला यअमलु मा फी हय्यिज़िहा फी माकबलहा, वो चीज जो इसके हय्यिज़ में हो, वो इसके माकबल में अमल नहीं करती, बात समझ में आ गई। यह तो थी पहली तकरीर जो इमाम मुबर्रिद ने की इस आयत को उस जाब्ते से निकालने के लिए, जबकि इमाम सीबुए दूसरी तकरीर करते हैं। इमाम सीबुए क्या तकरीर करते हैं, देखिए भाई, कहते हैं वल आयतु जुमलतानी मुस्तकिलतानी इंदा सीबुए ही, और यह आयत दो मुस्तकिल जुमले हैं इमाम सीबुए के नजदीक, अजानियतु वजानी अलग जुमला और फजलिदो अलग जुमला। ये अलग जुमला किस तरह है, देखिए इससे अगली सतर में आ रहा है कि ये जुमला, पहला जुमला यूं है, अई हुक्मु ज़ानियति व ज़ानी फी मा युतला अलैकुम बादु, इबारत मिल गई, देखो इमाम सीवे फरमाते हैं कि अज़ानियतु व ज़ानी से कबल एक मुजाफ महजूफ है, अई हुक्मु ज़ानियति व ज़ानी, ये मुजाफ महजूफ है और ये सारा है मुबतदा, और आगे खबर इसकी महजूफ है, फी मा युतला अलैकुम बादू, फी मा उस आयत के अंदर है, मा से मुराद आयत है, कि जानिया और जानी का हुक्म फी मा उस आयत के अंदर है, युतला अलैकुम बादू, जो इसके बाद तुम पर तिलावत की जाएगी। इधर देखिए, अज़ानियतु वज़ानी फजलिदू, जरा फजलिदू को अलग कर दें, अज़ानियतु वज़ानी ये अलग जुमला है, इसमें यह बतलाया जा रहा है कि हुक्मु ज़ानियति वज़ानी फी मा युतला अलैकुम बादू, कि जानी और जानिया का हुक्म उस आयत में है जो तुम पर इसके बाद तिलावत की जाएगी, और फिर साथ ही हुक्म शुरू हो गया फजली दो, तो यह अलग जुमला और फजली दो अलग जुमला। तो देखो अजानिया तो वजानी ये अलग जुमला, इसमें एक वादा किया जा रहा है। क्या वादा? कि जानी और जानिया का हुक्म अगली आयत में आएगा, और फिर आगे फौरन ही फजलिदू में उस वादे की तकमील कर दी गई। तो इमाम सिबे के नजदीक ये दोनों क्या हैं? मुस्तकिल जुमले हैं भाई। तो कहते हैं वल आयतु जुमला तानी, और ये आयत जो है दो जुमले हैं, मुस्तकिल लतानी, दो मुस्तकिल जुमले हैं भाई। ये मुस्तकिल लतानी साहिबे जामी ने निकाला, वजह यह कि जब आप मा उजमेरा आमिलुहु आला शरीतति तफसीर बनाते थे तब भी तो दो ही जुमले बनते थे, एक मुफस्सर दूसरा मुफस्सिर। जैदन जरबतुहु आई जरबतु जैदन जरबतुहु, तो दो जुमले बन गए या नहीं? तो दो जुमले तो उस सूरत में भी बनते हैं जब नसब पढ़ा जाए। तो साहिबे जामी बता रहे हैं कि ये आयत वल आयतु जुमलतानी मुस्तकिल लतानी, दो मुस्तकिल जुमले हैं। वहां तो एक जुमले को जिक्र किया जाता था दूसरे जुमले को हजफ करते हुए, मुफस्सर और मुफस्सिर में पहले जुमले को हजफ किया जाता था और दूसरे जुमले को जिक्र किया जाता था उसके हजफ की वजह से, लेकिन यहां पर दोनों मुस्तकिल जुमले हैं, एक के हजफ या वगैरह का दूसरे से यहां ताल्लुक नहीं है भाई। तो कहते हैं वल आयतु जुमलतानी मुस्तकिल्लतानी, और ये आयत जो है दो मुस्तकिल जुमले हैं। इंदा सीबवैह, किसके नजदीक? इमाम सीबवैह के नजदीक। यहां तरकीब का एक और नुक्ता याद रखना, मतन ये था व जुमलतानी इंदा सीबवैह, इबारत पे नजर रखो, व जुमलतानी इंदा सीबवैह, और जुमलतान से पहले अल आयत का लफ्ज साहिब जामी ने निकालकर बतला दिया कि यहां मुब्तदा महजूफ है और जुमलतानी उसकी खबर है। वल आयतो जुमलतानी, और ये जो आयत है जुमलतानी, ये दो जुमले हैं। देखो बात पूरी हो गई, मुब्तदा खबर बन गए, अल आयतु है मुब्तदा और जुमलतानी है खबर, और आगे आ रहा है इंदा सीबवैही, किसके नजदीक? इमाम सीबवैह के नजदीक। भाई इंदा तो जर्फ है और जर्फ मंसूब होता है, तो इसके अंदर आमिल क्या है? गहरी बात है, याद रखना, जगह जगह आपको काम आएगा कि इसके अंदर आमिल क्या है, आमिल चाहिए या नहीं। देखो यहां तो आमिल कोई है ही नहीं, उन आठ चीजों में से कोई भी नहीं है, ना यहां फेल है, ना मस्दर है, ना इसमें फाइल, ना इसमें मफूल, ना सिफत मुशब्बा, ना इसमें तफजील, ना मुबालगे के सीगे वगैरह, कोई चीज यहां नहीं है। बात समझ में आ रही? अल आयतो जुमलतानी, आयत है मुब्तदा, जुमलतानी है खबर, यहां कोई फेल या शिबे फेल नहीं है। तो ये इंदा सीबवैही, ये जर्फ है, किस चीज के लिए? जर्फ तो मंसूब होता है, उसके लिए तो आमिल चाहिए। तो याद रखना ये जर्फ है निस्बत से, ये जर्फ है निस्बत से। भाई मुब्तदा और खबर दोनों में रबत और जोड़ होता है या नहीं? दोनों के दरमियान निस्बत होती है, दोनों के दरमियान रबत और जोड़ होता है। खबर का हमल हो रहा है किस पर? मुब्तदा पर। तो दोनों के दरमियान जोड़ है, निस्बत है। तो वो जो निस्बत है, वो जो जोड़ है दोनों के दरमियान, ये उस निस्बत से जर्फ वाके हो रहा है, वो निस्बत इसको नसब दे रही है। इसी की दूसरी मिसाल कुरान में अल्लाह फरमाते हैं इन दीन इंदल्लाहिल इस्लाम, यकीनन दीन जो है अल्लाह के नजदीक वो इस्लाम है। तो इन्ना हरफ हुरूफ मुशब्बा बिल फेल, अदीना ये इसका इसम है और अल इस्लाम इसकी खबर है, और इंदल्लाह ये दरमियान में मुजाह मुजाफिले मिलकर ये जर्फ है। तो सवाल पैदा होता है ये जर्फ किस चीज से है, क्या चीज इसके अंदर आमिल है, किसने इसको नसब दिया? तो जवाब ये कि ये जो इन्ना की खबर की निस्बत हो रही है यानी अल इस्लाम की अद्दीन की तरफ, ये उस निस्बत से जर्फ है, वो निस्बत इसके अंदर आमिल है, वो इसको नसब दे रही है। तो कहते हैं वल आयतु जुमलतानी मुस्तकिल्लतानी इंदा सीबवैही, और ये आयत जो है दो मुस्तकिल जुमले हैं इमाम सीबवै के नजदीक। इजी जानियतु मुब्तदा उन महजूफुल मुजाफी, इसलिए क्योंकि जानिया जो है वो ऐसा मुब्तदा है महजूफुल मुजाफी जिसका मुजाफ महजूफ है। भाई देखिए मुब्तदा है मौसूफ और महजूफुल मुजाफ है उसकी सिफत, तर्जमे पे गौर करो, इजे जानिया, तो इसलिए क्योंकि अजानिया जो है मुबतदा उन महजूफुल मुजाफी, ऐसा मुबतदा है कि उसका मुजाफ महजूफ है भाई, तो मुबतदा मौसूफ और महजूफुल मुजाफ, ये तो मुजाफ मुजाफिले मिलकर मारिफा बन गए, तो मुबतदा है नकेरा यानी मौसूफ, ये मुबतदा है मौसूफ और महजूफुल मुजाफ है उसकी सिफत, तो मौसूफ हुआ नकेरा और महजूफुल मुजाफ ये सिफत क्या हुई मारिफा, हालांकि मौसूफ सिफत तो एक जैसे होते हैं, अगर मौसूफ नकेरा हो तो सिफत भी नकेरा, मौसूफ मारिफा हो तो सिफत भी मारिफा। तो जवाब याद रखना कि जो महजूफ की इजाफत हो रही है मुजाफ की तरफ, ये इजाफत लफ्जी है, महजूफ है भाई। महजूफ क्या चीज है, वो मुजाफ ही तो महजूफ है, वो मुजाफ ही तो महजूफ है, तो यही मुजाफ नाइबुल फाइल था महजूफ का, महजूफ हजफ किया गया है, किसको हजफ किया गया है अल मुजाफ, ये नाइब फाइल था, फिर इसी नाइबुल फाइल की तरह महजूफ इसमें मफूल की इजाफत कर दी गई, तो ये इजाफत लफ्जी है। इजाफत लफ्जी किसे कहते हैं कि सीगा सिफत का हो और मुजाफ हो अपने मामूल की तरफ, और सिफत के सीगा कौन सा मुराद है, इसमें फाइल इसमें मफूल और सिफत मुशब्बा, सिर्फ ये तीन मुराद हैं, बाकी सिफत के सिगे मुराद नहीं, तो ये महजूफ भी इसमें मफूल है और मुजाफ हो रहा है अपने नायबुल फाइल यानी मुजाफ की तरफ, तो ये नकेरा ही है, लिहाजा ये मुबतदा की सिफत बन सकता है। तो कहते हैं इजी जानिया तो मुबतदा उन महजूफुल मुजाफी, इसलिए क्योंकि जानिया ऐसा मुबतदा है कि जिसका मुजाफ महजूफ है, वह जानी अतफुन अलैही, और जानी जो है वो इसी पर मातूफ है, वल खबरु महजूफुन, और इसकी खबर जो है वो महजूफ है, ऐ हुक्मु ज़ानियति व ज़ानी फी मा युतला अलैकुम बादु, कि जानिया और जानी का हुक्म उस आयत के अंदर है जो तुम पर तिलावत की जाएगी, बादु ऐ बादा हाज़िहिल आयति, इस आयत के बाद भाई, तो बादु असल में क्या है, बादा हाज़िहिल आयति, इस आयत के बाद, तो बादा मुजाफ और हाज़िहिल आयति मुजाफिले, और मुजाफिले को हजफ कर लिया गया लेकिन वो नियत में है, तो इस सूरत में कबलू और बादू क्या हो जाते हैं, मबनी अला ज़म, लिहाजा तर्जमा कीजिए ऐ हुक्म ज़ानियति व ज़ानी, ज़ानिया और ज़ानी का हुक्म जो है फीमा उस आयत के अंदर है, युतला अलैकुम बादू, जो तुम पर तिलावत की जाएगी, हाँ वो जो मुजाफ महजूफ है उसको भी जिक्र करें क्योंकि वह नियत में है, वो आयत तुम पर तिलावत की जाएगी, बादू आई बाद हाजहिल, इस आयत के बाद, बात समझ में आ गई, क्योंकि वो नियत में है तो तर्जमे में उसको लेकर आएंगे। व कौलुहू, और अल्लाह ताला का कौल जो है, फजलिदू जुमलतुन सानियतुन, ये फजलिदू जो है ये दूसरा जुमला है, लि बयानिल हुक्मिल मौऊदी, उस हुक्म मौऊद को बयान करने के लिए, वो हुक्म जिसका वादा किया गया था उसको बयान करने के लिए, वल्फाउ इंदहू ऐज़न लिस्सबबियति, और ये फा इमाम सीबवे के नजदीक भी सबबियत के लिए है, ये फा जो है ये भी सबबियत के लिए है, यानी शर्त महजूफ है, और ये फा जजाइया है, ये फा जजाइया भी क्या है, फा मैंने बताया ये फा जजाइया क्या है, फा सबबिया ही है जो बतलाती है कि ये जो शर्त है ये सबब है और जजा जो है मुसबब है। तो कहते हैं वल फा उइंदहु ऐज़न लिसबबियति, और फा इमाम सीबवे के नजदीक भी सबबियत के लिए है, ऐ इन सबता ज़िनाहुमा फजलिदू, देखा शर्त महजूफ है, इन सबता जीना हुमा, अगर इन दोनों का जीना साबित हो जाए, फजलिदू तो इनको कोड़े लगाओ, तो देखो ये शर्त महजूफ है यहां। वकीला जाइदतुन, और कहा गया है कि ये फा जाइद है, बाज उलमा ने कहा कि ये फा जाइद है जो सिर्फ तहसीन कलाम के लिए लाई जाती है और ताकीद पैदा करने के लिए, औली तफसीरी, या ये फा तफसीर के लिए है, यानी माकबल में जिस बात का वादा किया गया था उसकी आगे तफसीर आ गई। व जुज उल जुमलती ला यामलुफी जुज ई जुमलतिन उखरा, व जुज उल जुमलती, और एक जुमले का जुज जो है, ला यामलुफी जुज ई जुमलतिन उखरा, वह दूसरे जुमले के जुज में अमल नहीं करता। बात यह चल रही थी ना कि बजाहिर लगता है यहां अज़ानियतु वज़ानी में नसब मुख्तार होना चाहिए, लेकिन इमाम सीबवे ने बता दिया नहीं, ये दो जुमले हैं, दो मुस्तकिल अलग अलग जुमले हैं, और जब दो अलग अलग जुमले हैं तो एक जुमले का जुज दूसरे जुमले के जुज में अमल नहीं करता, तो ये जो फजलीदू है ये तो दूसरे जुमले में है, तो ये पहले जुमले के जुज के अंदर अमल नहीं कर सकता। ये माना है वजूज उल जुमलती ला यअमलु फी जुज ई जुमलतिन उखरा, और एक जुमले का जुज जो है वो दूसरे जुमले के जुज में अमल नहीं करता। फयमतनिउ तस्लीतु, तो इस फेल को यानी फजलीदू को मुसल्लत करना किस पर? अज़ानियतु वज़ानी पर, वो मुमतनिउ हो गया। फयमतनिउ तस्लीतु, तो इस फेल को मुसल्लत करना मुमतनिउ हो गया। फला तदखुलु फि ज़ाबितति, तो लिहाजा ये उस ज़ाबते में दाखिल नहीं, यानी ये बाबुल इज़मार आला शरीतती तफसीर के ज़ाबते में दाखिल नहीं। फतअय्यन रफ़, तो इसके अंदर रफा मुतअय्यन हुआ। बात समझ में आ गई। आगे सिर्फ मतन मतन जरा देखिए। व इल्ला, ये व इल्ला, इल्ला से पहले वाव आ जाए तो ये हर्फ इस्तिस्ना नहीं होता, बल्कि इन और ला से मुरकब होता है। नून साकिन को भी लाम करके लाम में इदगाम किया गया तो इल्ला हुआ। वह इल्ला, और अगर ऐसा ना हो, अगर ऐसा ना हो, यानी ये फा बमाने शर्त के ना हो जैसे इमाम मुबर्रिद ने फरमाया, या ये दो जुमले ना हो जैसा कि इमाम सीवे ने फरमाया, फल मुख्तार नस्बू, तो फिर नसब ही मुख्तार होगा। अगर ऐसा ना हो तो फिर नसब ही मुख्तार होगा, लेकिन नसब का मुख्तार होना तो यहां बातिल है, क्योंकि तमाम कुर्रा का इसके अंदर रफा पर इत्तेफाक है, सब ने इसमें रफा रिवायत किया है। बात समझ में आ गई। अब देखिए शरा के साथ, व इल्ला ऐ व इल्लम तकुनिल फाउ बिमान शर्ती, और अगर ऐसा ना हो, यानी व इल्लम तकुनिल फाउ बिमान शर्ती, यानी वो फा जो है शर्त के माना में ना हो। व लम तकुनिल आयतु जुमलतैन ऐज़ान, और ये आयत दो जुमले भी ना हो। फहिय तकूनु दाखिलतन तहता ज़ाबितती, तो इस सूरत में ये आयत दाखिल हो जाएगी उस ज़ाबते के। फल मुख्तार हीन इज़िन फीहन नस्बु, तो उस वक्त उसके अंदर मुख्तार जो है वह नसब होगा। वख्तियार नस्ब बातिलुन, लेकिन इख्तियार नसब तो यहां, अगर ऐसा ना होता तो नसब मुख्तार होता, लेकिन यहां तो इख्तियार नसब बातिल है, तो कहते हैं वख्तियार नस भी बातिल, और इख्तियार नसब तो बातिल है। लितिफाक कुर्रा अल रफ़, इसलिए क्योंकि तमाम कुर्रा का इतफाक है इसमें रफा पर। फला बुद्द मिन जालिल फा बिमान शर्ती, तो जरूरी है कि इस फा को शर्त के माना में करार दिया जाए। औ जालिल आयती जुमलतैनी, और या इस आयत को दो जुमले करार दिया जाए। लियतअय्यन रफ़, ताकि रफा मुतअय्यन हो जाए। आगे देखिए, अर्राबिउ मिन तिलकल मवाज़िउ अल्लती वजब हज़्फ़ु नासिबि लिल मफ़ऊली बिही फ़ीहा तहज़ीर, ये चौथा मकाम आ गया भाई जहां मफ़ऊल बिही के आमिल को हज़्फ़ करना वाजिब है। साहिब काफिया ने आपको बतलाया था कि मफ़ऊल बिही के आमिल को हज़्फ़ किया जाता है, और यह हज़्फ़ कभी जवाज़न होता है और कभी वजूबन। जवाजन हजफ वहां होगा जहां कोई करीना मौजूद हो, और वजूबन हजफ जो है वो चार जगहें हैं भाई। ये पहली जगह सिमाई है, जैसे अहलम व सहलन, या जैसे इमराउं व नफसा, या जैसे वंतहु खैरन लकुम, ये खैरन लकुम के आमिल को हजफ करना वाजिब। और तीन जगहें जो थी वो कियासी थी भाई, जहां पर मफूल बिही के आमिल को हजफ करना वाजिब। और दूसरा मकाम जो था मुनादा, मुनादा के अंदर अदऊ फिल महजूफ जो है वो नसब देता है और उसका हजफ वाजिब है, क्योंकि उसका कायम मकाम हर्फ निदा आ जाता है। और तीसरा मकाम जो था मा उज़मिरा आमिलुहु अला शरीतति तफसीर, जो गुजर गया। अब चौथा मकाम आ गया जहां पर मफूल बिही के आमिल को हजफ करना वाजिब है भाई। तो चौथा मकाम जो है वो तहजीर है भाई। जरा मतन मतन पहले देखिए, कहते हैं अर्राबिउ तहजीरु, चौथा मकाम जो है वो तहजीर है भाई। तहजीर किसे कहते हैं? कहते हैं वह हुआ मामूलुन बितकदीर इत्तकी, तहजीर वो मामूल है जो इत्तकी ही तकदीर के साथ होता है, यानी वहां इत्तकी या इस जैसा कोई फेल महजूफ होता है। तहजीरम मिम्मा बादहु, मा बाद से डराने के लिए। याद रखो अरबी जुबान में तहजीर का माना है किसी चीज को दूसरी चीज से डराना, किसी चीज को दूसरी चीज से दूर करना। तवज्जो है, एक चीज को दूसरी चीज से डराना ये क्या कहलाता है? تحذیر کہلاتا ہے. یہاں یاد رکھو, ایک ہوگا محذر, ایک ہوگا محذر اور ایک ہوگا محذر منہ. محذر وہ جو متکلم ہے, جو ڈرانے والا ہے, خبردار کرنے والا ہے, اور جس کو خبردار کر رہا ہے وہ ہے محذر بھائی, اور جس چیز سے ڈرا رہا ہے وہ ہے محذر منہ. تو تحذیر جو ہے کہتے ہیں التحذیر ہوا معمول, تحذیر جو ہے وہ ایسا معمول ہے بھی تقدیر اتقی, جو کس تقدیر کے ساتھ ہو, اتقی کی تقدیر کے ساتھ ہو. اتقی کا معنی ہے بچ جاؤ, بچ جاؤ یعنی تم بچ جاؤ. تو مثلا کوئی کسی راستے پر جانے لگا اور وہ راستہ خطرناک ہے آپ جانتے ہیں, تو آپ اس کو کہتے ہیں الطریق الطریق, دیکھو تکرار کے ساتھ لے آئے. تو تقدیر عبارت کیا ہے, اتقی الطریق الطریق, تو اتقی فعل ہے اور الطریق یہ اس کے لیے مفعول بھی ہے. یاد رکھو یہ اتقی مفعول بھی کو نصب دیتا ہے. اتقا یتقی کا معنی ہے بچنا. اتقیت الاسد, میں شیر سے بچ گیا. اتقیت الاسد, میں شیر سے بچ گیا. تو یہ دیکھو یہ مفعول بھی کو نصب دیتا ہے. تو میں نے بتلایا مثلا کوئی راستہ خطرناک ہے, آپ اپنے ساتھی کو اس پر خبردار کرنا چاہتے ہیں, اسے بچانا چاہتے ہیں, تو آپ اس کو کہتے ہیں الطریق الطریق, اتقی الطریق الطریق. تو اتقی نصب دے رہا ہے, اور یہ جو الطریق ثانی ہے یہ اول کے لیے تاکید ہے. آپ جانتے ہیں ایک ہی لفظ کو جب دو دفعہ ذکر کیا جائے تو ثانی اول کے لیے تاکید ہوتا ہے. یا اسی طرح دوسرا طریقہ اس میں یہ ہے کہ آپ کسی شخص کو شیر سے بچانا چاہتے ہیں کہ وہ شیر سے دور ہو جائے, تو آپ اس کو کہتے ہیں ایاک والاسد, ایاک والاسد, یعنی شیر سے اپنے آپ کو بچاؤ بھائی, شیر سے اپنے آپ کو دور کرو بھائی, شیر سے اپنے آپ کو دور کرو. تو اس کو تحذیر کہتے ہیں, یعنی کسی شخص کو کسی نقصان دینے والی چیز پر خبردار کرتے ہیں اور اسے بچنے کا اور دور ہونے کا کہتے ہیں, تو اس کو کہتے ہیں تحذیر بھائی. کیا کہتے ہیں؟ تحذیر بھائی. تو اس کی دو صورتیں ذکر کریں گے. ایک صورت یہ کہ محذر منہ کو مقرر ذکر کیا جائے, محذر منہ جس سے آپ اس کو بچانا چاہتے ہیں, جس سے آپ اس کو دور کرنا چاہتے ہیں, اس چیز کو دو دفعہ ذکر کیا جائے, جیسے الطریق الطریق, یا آپ کہتے ہیں الاسد الاسد, یعنی شیر سے بچو شیر سے بچو, یا کسی پر دیوار گرنے لگی ہے آپ اس کو کہتے ہیں الجدار الجدارا, تو فعل کو حذف کر لیتے ہیں بھائی. فعل کو کیوں حذف کرتے ہیں؟ کہتے ہیں دراصل وہاں وقت ہی نہیں ہوتا, اگر آپ پوری بات کریں گے تو اتنی دیر میں کہیں وہ چیز اس آدمی کو نقصان نہ پہنچا دے. ایک شخص پر دیوار گرنے لگی ہے, اگر آپ اس کو تسلی سے بتائیں گے کہ بھائی ذرا احتیاط کرنا, دیکھو یہ دیوار آپ پر کہیں گر نہ جائے, دیکھو اتنی لمبی بات کریں گے جب تک دیوار اس پر گر جائے گی بھائی, لہذا خطرہ زیادہ ہے, تو فوری طور پر کس طرح کہا جاتا ہے الجدار الجدارا, کہ دیوار سے بچو. یا دوسرا طریقہ یہ ہے کہ درمیان میں حرف واو لے آتے ہیں, جیسے ایاک والاسد, یعنی شیر سے اپنے آپ کو دور کرو بھائی. تو یہ دو قسم کے معمول ہیں. دیکھیے بھائی کتاب پر کہتے ہیں التحذیر وہو معمول بتقدیر اتقی, اور تحذیر جو ہے وہ ایسا معمول ہے بتقدیر اتقی, جو کس تقدیر کے ساتھ ہوتا ہے, اتقی کی تقدیر کے ساتھ ہوتا ہے, یعنی یہاں اتقی یا اتقی جیسا کوئی لفظ وہاں مقدر ہوتا ہے بھائی. کیوں یہ اتقی کی تقدیر کے ساتھ کیوں ہوتا ہے؟ کہتے ہیں تحذیرن مما بعدہ, یہاں تحذیرن یہ مفعول لہو ہے. مفعول لہو کسے کہتے ہیں؟ جو ما قبل فعل کی علت بیان کرے. ضربتہ تادیبن, میں نے اس کی پٹائی کی تادیبن, ادب سکھانے کے لیے. تو یہاں پر بھی تحذیرن کیا ہے؟ مفعول لہو ہے, کہ وہ معمول اتقی کی تقدیر کے ساتھ ہوتا ہے. کس لیے؟ تحذیرن مما بعدہ, اس کے ما بعد سے اس کو ڈرانے کے لیے, اس کے ما بعد سے اس کو ڈرانے کے لیے. یہ ایک قسم آ گئی تحذیر کی. جیسے دیکھو ایاک والاسد, توجہ ہے, ایاک والاسد, یہ ایاک مفعول ہے منصوب ہے, یہ دیکھو ضمیر منصوب منفصل ہے ایاک, اور جب منصوب ہے معلوم ہوا کوئی عامل موجود ہے جو اس کو نصب دے رہا ہے, اور وہ یہاں پر کیا ہے؟ مثلا باعد ہے, یہاں پر باعد ہے. تو دیکھو یہ ایاک یہ ہے تحذیر, یہ بعید کی تقدیر کے ساتھ ہے, और किस लिए है? तहजीरम मिम्मा बादहू, मा बाद से डराने के लिए। इस इयाका के बाद क्या रहा है? वल असदा, तो यहां देखो असद से उसको डराया जा रहा है। तो तहजीर जो है वो ऐसा मामूल है जो इत्तकी की तकदीर के साथ होता है। तहजीरम मिम्मा बादहू, डराने के लिए उसके मा बाद से। ये एक सूरत थी तहजीर की। दूसरी सूरत, औ जुकिरल मुहज्जर मिनहु मुकर्ररन, या जिसके अंदर मुहज्जर मिनहु मुकर्रर जिक्र होता है, जिसके अंदर मुहज्जर मिनहु मुकर्रर जिक्र होता है, यानी जिससे डराया जा रहा है। आप शेर से दूसरे को दूर करना चाहते हैं, उससे बचाना चाहते हैं, तो आप हुए मुहज्जर और वो आदमी क्या हुआ? मुहज्जर। और शेर क्या हुआ? मुहज्जर मिनहु, तो आप मुहज्जर मिनहु का तकरार करते हैं। अल असद अल असदा, यह दीवार गिरने लगी है तो मुहज्जर मिनहु क्या है? दीवार। अल जिदार अल जिदारा, या इसी तरह किसी को आप बुरी आदत से रोकना चाहते हैं, अन निफाक अन निफाका, यानी निफाक से बचो, मुनाफकत से बचो, कि जाहिर में कुछ हो और बातिन में कुछ हो। तो औजुकिर अल मुहज्जर मिनहु मुकर्ररन, या मुहज्जर मिनहु को मुकर्रर जिक्र किया जाए। मिसलु इया कवल असद व इया कव अन तहजीफा, ये मिसालें जिक्र कर दी। ये पहली किस्म की तहजीर है। पहली किस्म की तहजीर किसे कहते हैं? कि जो मामूल होता है इत्तकी की तकदीर के साथ। जरा इस मिसाल पर नजर रखो, इया कवल असदा, इसके अंदर ये इया का, ये क्या है? ये है मुहज्जर, जिसको डराया जा रहा है, जिसको खबरदार किया जा रहा है। ये इत्तकी की तकदीर के साथ है। तहजीरम मिम्मा बादहू, मा बाद से डराने के लिए, इसको मा बाद यानी अल असद से डराया जा रहा है। और वह इया का व अन तहजीफा, भाई पहली मिसाल में इया का वल असदा, मुहज्जर और मुहज्जर मिनहू के दरमियान वो लाया गया, और दूसरी मिसाल में भी इया का व अन तहजीफा, वहां भी इया का है मुहज्जर और अन तहजीफा है मुहज्जर मिनहू। हजफ कहते हैं किसी चीज को, कोई चीज फेंक कर मारना, लाठी वगैरह किसी चीज को फेंक कर मारना। तो इस मिसाल को जिक्र किया। रिवायात में आता है हजरत उमर रजी अल्लाह तआला उन्होंने मना फरमाया कुछ लोगों को कि खरगोश को लाठी फेंक कर न मारो। एक तो यह सूरत है ना कि आप तीर नेजे वगैरह के जरिए खरगोश का शिकार करें, और एक सूरत यह है कि आपके पास लाठी है, नेजा वगैरह है ही नहीं, तो आप लाठी मारते हैं खरगोश को। तो हजरत उमर रजी अल्लाह तआला उन्होंने इसे मना फरमाया। वजह यह कि जब आप लाठी मारेंगे तो यह लाठी जाकर खरगोश को अगर लगेगी तो वो तो वहीं मर जाएगा भाई। और तीर वगैरह लगे और तीर वगैरह फेंकते हुए अल्लाह का नाम लिया गया हो तो शिकार हलाल होता है, शिकार हलाल। लेकिन लाठी वगैरह लगेगी फिर तो खरगोश वैसे ही मर जाएगा, और इस सूरत में जख्म भी नहीं लगा और मर भी गया तो वो तो हराम हो जाएगा भाई। तो इससे मना फरमाया। तो वही मिसाल यहां जिक्र कर दी। तो ये जो लाठी वगैरह किसी चीज को फेंक कर मारना दूर से, ये है हजफ भाई। तो इय्याका व अन तहजीफा, तू अपने आप को इस बात से बचा के तू किसी को लाठी फेंक कर मारे, लाठी फेंक कर मारने से अपने आप को बचा। तो देखो इया कबल असदा, इसके अंदर जो अल असद मुहज्जर मिनहु है वो इसमें सरीह है, वो इसमें सरीह है, यानी साफ लफ्जों में एक इसम है। जबकि इया कब अन तहजीफा, यहां पर तहजीफा फेल है और अन इस पर दाखिल हुआ, और अन मस्तरिया क्या करता है? जुमला फेलिया को मस्तर के माना में कर देता है। तो अन तहजीफा हजफ के माना में हुआ, गोया यूं कहा गया इयाका वल हजफा, इयाका वल हजफा। लेकिन अगर हजफ को जिक्र किया जाता वो तो था इसमें सरीह, और अन तहजीफा ये है इसमें मुअव्वल, यानी तावील करके ये इसम बनता है, सराहतन ये इसम नहीं। तो दो मिसालें जिक्र की, बतलाना ये चाहते हैं कि जब वाओ के साथ मुहज्जर और मुहज्जर मिनहू को जिक्र किया जाए तो मुहज्जर मिनहू जो है वो इसमें सरीह भी हो सकता है, जैसे इया कबल असदा, ये अल असद क्या है? इसमें सरीह है। और इस सूरत में मुहज्जर मिनहू जो है वो इसमें मुअव्वल भी हो सकता है, जैसे यहां पर है इया का व अन तहजीफा, ये अन तहजीफा इसमें मुअव्वल है, इसमें सरीह नहीं है। बात समझ में आ गई। आगे देखिए मतन, व तरीका तरीका, ये मिसाल है दूसरी किस्म की जिसमें मुहज्जर मिनहू को मुकर्रर जिक्र किया गया। तारीफ समझ में आ गई। तहजीर किसे कहते हैं? तहजीर वो मामूल है जो किस तकदीर के साथ होता है? इत्तकी की तकदीर के साथ। तहजीरम मिम्मा बादहू, मा बाद से डराने के लिए। मा बाद से मालूम हुआ मुहज्जर मिनहू भी साथ होगा, यानी ये पहली किस्म है इयाका वल असदा। या दूसरी सूरत ये है, फिर सुनो, दूसरी किस्म वो है तहजीर की जो मामूल होता है इत्तकी की तकदीर के साथ और उसमें मुहज़्ज़र मिन्हू मुकर्रर जिक्र होता है। अत्तरीका तरीका यह भी मामूल है और यह भी इत्तकी की तकदीर के साथ है, लेकिन इसमें फर्क क्या है? मुहज़्ज़र मिन्हू मुकर्रर जिक्र है, यहां वाव वगैरह जिक्र नहीं है, यहां मा बाद से नहीं डराया जा रहा, बल्कि मुहज़्ज़र मिन्हू जिससे डराया जा रहा है सिर्फ उसी को जिक्र कर दिया गया, मुहज़्ज़र को जिक्र ही नहीं किया गया। फर्क समझ में आया जी? देखिए भाई, अब शरा के साथ कहते हैं अर्राबियो, चौथा मकाम जो है मिन तिल कल मवाज़ई, उन जगहों में से अल्लती वजब हज़्फ़ु नासिब लिल मफ़ूल बिही फीहा, के वाजिब है मफ़ूल बिही के नासिब को हज़्फ़ करना फीहा उन जगहों में, उन जगहों में से चौथी जगह जो है अत्तहज़ीर वो तहजीर है। वह इन नमा वजब हज़्फ़ुल फ़िअल फ़ीही, और इनके अंदर फेल को हज़्फ करना वाजिब है। लिज़ीक़िल वक्त अन ज़िक्रिही, बवजह वक्त के तंग होने के अन ज़िक्रिही उसके जिक्र से, कि वक्त तंग होता है फेल को जिक्र किया जाएगा तो बात लंबी हो जाएगी, कहीं वो चीज उसको नुकसान ना पहुंचा दे भाई। तो लिजीक वक्त अन ज़िक्रिही, इसलिए क्योंकि वक्त तंग होता है फेल के जिक्र करने से, यानी उसके जिक्र का मौका नहीं होता। वह हुआ फिल लुगति तख्वीफ शय इन आन शय इन, और तहजीर जो है अरबी जुबान के अंदर तख्वीफ शय इन, वो डराना है एक चीज को अन शय इन दूसरी चीज से, वो डराना है एक शय को दूसरी शय से। तो जो पहली शय है वो है मुहज़्ज़र, और दूसरी चीज जिससे डराया जा रहा है वह है मुहज़्ज़र मिन्हू। मालूम हुआ ये जो कहा ना चौथी जगह वो तहजीर है, तवज्जो से सुनो, चौथी जगह तहजीर है जहां मफूल बिही के आमिल को हजफ करना वाजिब। तो ये तहजीर मस्दर जिक्र किया, और मस्दर बोलकर मफूल मुराद है, मस्दर बोलकर मफूल मुराद है। आपने पढ़ा है कभी मस्दर इसमें फाइल के माना में होता है और कभी इसमें मफूल के माना में। तो चौथी जगह जहां पर मफूल बिही के आमिल को हजफ करना वाजिब है, जैसे इयाका वल असदा, मुझे बताइए इयाका ये तहजीर है या ये मुहज़्ज़र है? ये इयाका ये तहजीर नहीं है, ये तो क्या है? मुहज़्ज़र है भाई, जिसको डराया गया है। और अतरीका तरीका ये तहजीर है यानी मस्तर है या ये मुहज़्ज़र मिन्हू है? भाई तहजीर तो मस्तर है, और आगे जो इयाका आया ये इयाका मस्तर है नहीं, तो ये तो मुहज़्ज़र है। और अतरीका तरीका उसके अंदर भी अतरीका, ये तो मस्दर नहीं है, ये तो क्या है? मुहज़्ज़र मिन्हू है। तो मालूम हुआ तारीफ के अंदर जो तहजीर का लफ्ज आ रहा है वो मफ़ऊल के माने में है, यानी ये तहजीर बमाने मुहज़्ज़र और मुहज़्ज़र मिन्हू के माने में है, और मुहज़्ज़र और मुहज़्ज़र मिन्हू दोनों क्या है? इसमें मफ़ऊल है। तवज्जो है, नई बात समझ में आई। देखो ना आगे कह रहे हैं तहजीर किस चीज का नाम है? तहजीर उस मामूल का नाम है, वह हुआ मामूल उन भी तकदीर इतकी, वो उस मामूल का नाम है। और ये जो इयाका वल असदा, ये इयाका ये मामूल है, तो ये जो मामूल है ये तहजीर है या ये मुहज़्ज़र है? ये तो मुहज़्ज़र है। इसी तरह अतरीका तरीका, ये तरीक क्या है? ये तो मुहज़्ज़र मिन्हू है। तो ये है मामूल, और ये जो मामूल है ये तो तहजीर नहीं है बल्कि ये तो मुहज़्ज़र है। बात समझ में आ गई? तो लिहाजा मालूम हुआ यहां तहजीर बोलकर क्या मुराद है? मुहज़्ज़र, क्योंकि कहा हुआ मामूल, वो मामूल होता है, मामूल जो है वो तो मुहज़्ज़र है भाई, वो तो तहजीर नहीं है भाई। तो कहते हैं वह हुआ फिल लुगती, और तहजीर जो है अरबी जुबान के अंदर तख्वीफ शय इन आन शय इन, वो डराना है एक चीज को दूसरी चीज से। व तबई दुहू मिनहू, और एक चीज को दूर करना दूसरी चीज से। ये तो था अरबी जुबान में। व फिस्तिलाह नुहाती, और नहवियों की इस्तिलाह में मामूल उन तहजीर जो है वो मामूल है। ऐ इस्मुन उमिला फीही नस्ब बिल मफ़ूलियति, यानी वो ऐसा इसम है कि जिसके अंदर नसब को अमल दिया जाए मफ़ूल होने की वजह से। तहजीर वो मामूल है जिसमें नसब को अमल दिया जाए मफ़ूल भी ही होने की वजह से, यानी उस पर नसब लाया जाए, नसब पढ़ा जाए। تو کہتے ہیں اسم عمل فیہ النصب بالمفعولیت، یعنی ایسا اسم کہ جس کے اندر نصب کو عمل دیا جائے، بالمفعولیت مفعول ہونے کی وجہ سے، بتقدیر اتقی، کس تقدیر کے ساتھ؟ اتقی کی تقدیر کے ساتھ. توجہ ہے، یاد رکھنا معمول یہ ہے موصوف اور بتقدیر اتقی یہ ہے اس کی صفت. وہ ہوا معمول، وہ جو تحذیر ہے وہ ایسا معمول ہے، یعنی محذر اور محذر منہ کی بات ہو رہی ہے، وہ محذر یا محذر منہ ایسا معمول ہے، بتقدیر اتقی، جو کس تقدیر کے ساتھ ہوتا ہے؟ اتقی کی تقدیر کے ساتھ ہوتا ہے. اور آگے چل کر صاحب جامی بتائیں گے کہ اتقی یا اتقی جیسے لفظ یوں کہنا چاہیے بھائی، اتقی یا اتقی جیسے لفظ جو ہے اس کی تقدیر کے ساتھ ہوتا ہے. اور کیوں ہوتا ہے؟ تحذیرا مما بعدہ، ما بعد سے ڈرانے کے لیے. صاحب جامی اب آپ کو ترکیب بتائیں گے. میں نے کیا بتایا؟ یہ تحذیرا کیا بن رہا ہے؟ مفعول لہو، جو ما قبل کی علت بیان کرتا ہے کہ وہ معمول اتقی کی تقدیر کے ساتھ کیوں ہوتا ہے. تحذیرا مما بعدہ، ما بعد سے ڈرانے کے لیے. صاحب جامی بتائیں گے کہ یہ جو تحذیرا ہے یہ مصدر ہے، منصوب ہے، آپ اس کو مفعول مطلق بھی بنا سکتے ہیں اور مفعول لہو بھی. مفعول مطلق بنائیں تو مفعول مطلق کسے کہتے ہیں؟ جو ماقبل فعل کے معنی میں ہو. لہذا یہاں حذیرا فعل محذوف نکال لیں گے، اے حذیرا تحذیرا. اور اگر آپ اس کو مفعول لہو بنائیں تو مفعول لہو ماقبل فعل کی علت بیان کرتا ہے، اس کے معنی میں نہیں ہوتا، تو پھر یہاں ذکیرا فعل محذوف نکال لیں گے، اے ذکیرا اس معمول کو ذکر کیا جاتا ہے، تحذیرا مما بعدہ، ما بعد سے ڈرانے کے لیے. ترکیب سمجھ میں آ گئی؟ تو ایک صورت میں یہ مفعول مطلق، دوسری صورت میں مفعول لہو بن رہا ہے. تو کہتے ہیں اے حذر ذلک المعمول تحذیرا، دیکھا حذر ڈرایا جاتا ہے، ذلک المعمول اس معمول کو تحذیرا یہ مفعول مطلق بنا دیا. اور میں نے بتایا مفعول مطلق کا الگ ترجمہ نہیں کرتے، یہ کلام میں صرف تاکید پیدا کرتا ہے یا بعض اوقات عدد یا نوع وغیرہ بتلاتا ہے. تو اے حذر ذلک المعمول تحذیرا، یعنی اس معمول کو ڈرایا جاتا ہے، مما بعدہ، کس چیز سے ڈرایا جاتا ہے؟ حذر تحذیرا مما بعدہ، حذر اس معمول کو، وہ معمول ایسا ہوتا ہے کہ حذر تحذیرا مما بعدہ، اس کو ڈرایا جاتا ہے ما بعد سے. ترجمہ بہترین ہو گیا. تو یہ معنی ہے اے حذر ذلک المعمول. یاد رکھنا، یاد رکھنا کہ حذر جو فعل نکالا یہ پھر صفت ثانی بنے گی معمول کے لیے. یہ جو متن میں آ رہا ہے معمول بتقدیر اتقی یہ اس کی صفت اول، اور حذر تحذیرا یہ صفت ثانی بنے گی معمول کے لیے. توجہ ہے، دیکھو معمول نکرہ ہے اور اس کے بعد بتقدیر اتقی جار مجرور آیا، اور نکرہ کے بعد جار مجرور آئے تو اس کے لیے صفت بنتا ہے، تو یہ صفت اول ہے معمول کے لیے. اور حذر تحذیرا اگر آپ یہاں حذر فعل محذوف نکالتے ہیں تو یہ اب نکرہ کے بعد فعل بھی آ گیا، اور نکرہ کے بعد فعل آئے تو اس کے لیے کیا بنتا ہے؟ صفت بنتا ہے. تو لہذا یہ صفت ثانی ہو جائے گی معمول کے لیے. تو یہ دونوں صفتیں ہوئی. تو ترجمہ کیا ہوگا کہ تحذیر وہ ایسا معمول ہے بتقدیر اتقی، جو اتقی کی تقدیر کے ساتھ ہوتا ہے، حذر تحذیرا مما بعدہ، وہ ایسا معمول ہے جس کو ڈرایا جاتا ہے ما بعد سے، جس کو ڈرایا جاتا ہے ما بعد سے. اور یا پھر یہ تحذیرا کو مفعول لہو بنائیں، اے ذکیرا تحذیرا مما بعدہ، اس صورت میں بھی یہ صفت ہی بنے گا. پھر سنو ترجمہ اب ذکیرا کے ساتھ، اب ہم اس کو مفعول لہو بنائیں گے، کہ تحذیر ایسا معمول ہوتا ہے جو اتقی کی تقدیر کے ساتھ ہوتا ہے، ذکیرا تحذیرا مما بعدہ، اس معمول کو ذکر کیا جاتا ہے ما بعد سے ڈرانے کے لیے. یہ ایسا معمول ہے جس کو ذکر کیا جاتا ہے ما بعد سے ڈرانے کے لیے. ترکیب سمجھ میں آ گئی؟ تو کہتے ہیں اے حذر ذلک المعمول تحذیرا، اس معمول کو ڈرایا جاتا ہے، فیکون مفعولا مطلقا، تو اس صورت میں یہ تحذیرا مفعول مطلق ہوگا، او ذکر تحذیرا، یا ذکر تحذیرا یہ ہے تقدیر عبارت، فیکون مفعولا لہو، تو یہ تحذیرا جو ہے مفعول لہو ہوگا، مما بعدہ، کس سے؟ مما بعدہ، ہاضمیر معمول کو راجع ہے، اس معمول کے ما بعد سے. جیسے دیکھو نا ایاک والاسدا، یہ ایاکا یہ کیا ہے؟ یہ وہ معمول ہے جو اتقی کی تقدیر کے ساتھ ہے، اور اس کو ڈرایا جا رہا ہے کس سے؟ مما بعدہ، جو اس ایا کا، جو اس معمول کے بعد ہے، یعنی الاسد بھائی، اس سے. مما بعدہ اے مما بعد ذالک المعمول، یعنی وہ جو اس معمول کے بعد ہو اس سے ڈرایا جاتا ہے. او ذکر المحذر منہ مکررا، یا ذکر کیا جاتا ہے محذر منہ کو مکرر، یعنی جس سے ڈرایا جا رہا ہے اس کو مقرر ذکر کیا جاتا ہے. دونوں قسمیں سمجھ میں آ گئیں. على صيغة المجهول، یہ جو ذکیرا آیا نا یہ مجہول کے صیغے پر ہے. یہ على صيغة المجهول کا تعلق کس سے ہے؟ ذکیرا سے ہے. توجہ ہے، کیونکہ بعض نے اس کو پڑھا ہے ذکر المحذر منہ، ذکر کو مصدر بنا لیا، وہ مضاف اور المحذر منہ مضاف الیہ. لیکن صاحب جامی فرما رہے ہیں کہ نہیں، ذکر المحذر، یہ ذکیرا فعل مجہول پڑھو اس کو. او ذکر المحذر منہ مکررا علی صیغۃ المجہول، یہ مجہول کے صیغے کے ساتھ ہے، یہ جو ذکر کا لفظ ہے. عطف علی حذر او ذکر المقدر، اور اس کا عطف ہے حذر یا ذکر مقدر پر. وہ جو تحذیرا سے پہلے ہم نے حذر یا ذکر فعل نکالا تھا وہ بھی فعل تھا، اور یہ او ذکر یہ بھی فعل، تو اس کا اس پر عطف ہو گیا بھائی. تو کہتے ہیں عطف علی حذر او ذکر المقدر، اس کا عطف جو ہے وہ جو حذر یا وہ جو ذکر جو مقدر تھے ان پر ہے. فان قلت، اگر آپ یہ کہیں، اب اعتراض ذکر کریں گے. توجہ سے سنو کیا بتایا انہوں نے، ترکیب کی باتیں ہیں. دیکھو ترکیب آئے گی تو آپ کو باتیں سمجھ میں آئیں گی بھائی، اور کتاب کا لطف بڑھ جاتا ہے. کیا بتایا؟ ذکر پڑھو. اس صورت میں اس کا عطف کس پر ہوگا؟ وہ جو حذر یا ذکر محذوف تھا، اور وہ حذر یا ذکر اس کو کیا بنایا؟ ابھی میں نے بتایا وہ صفت تھی معمول کے لیے، اور صفت کا ربط چاہیے موصوف کے ساتھ. تو اس ذکر کے اندر ہوا ضمیر نائب الفاعل تھی، جو کس کو راجے؟ معمول کو. وہ معمول جو ہے ذکر اس کو ذکر کیا جاتا ہے. یا حذر کے اندر بھی ضمیر ہے جو کس کو راجے؟ اسی معمول کو. حذر تحذیرا، اس معمول کو ڈرایا جاتا ہے. مما بعدہ، کس سے؟ اس کے ما بعد سے. تو دونوں فعل جو محذوف نکالے وہ صفت بن رہے ہیں معمول کی، اور ان کے اندر ضمیر ہے نائب الفاعل، جو اس معمول کو یعنی موصوف کو راجع ہے. تو اس پر اشکال ہوتا ہے. آپ نے ہمیں کیا کہا ہے صاحب جامی؟ کہ اس ذکیرہ کا عطف بھی اسی ذکیرہ یا حذیرہ پر ہے، اور آپ نے پڑھا ہے معطوف کا وہی حکم ہوتا ہے جو معطوفن علیہ کا، اور وہ تو صفت تھے کس کے؟ معمول کی. تو یہ ذکر المحذر منہ مکررا یہ بھی صفت بنے گا اس معمول کے لیے، اور صفت کا موصوف سے اتصال چاہیے، اور وہاں پر تو نائب الفاعل کی ضمیر تھی وہ ربط دے رہی تھی، لیکن ذکر المحذر منہ مکررا یہاں تو کوئی ضمیر نہیں ہے. ذکر فعل مجھول ہے، اور المحذر منہ یہ اس کا نائب الفاعل ہے. وہاں تو ذکیرہ اور حذیرہ میں ضمیر تھی جو معمول یعنی موصوف کو لوٹ رہی تھی، لیکن یہاں تو کوئی ضمیر ہی نہیں ہے. خود المحذر منہ اس میں ظاہر آگے جو ہے وہ نائب الفاعل بن رہا ہے. تو صاحب جامی آپ کو بتلائیں گے کہ بھئی آپ کی بات ٹھیک ہے کہ یہاں ضمیر ہونی چاہیے تھی، لیکن کبھی کبھار اس میں ظاہر کو ضمیر کے مقام پر رکھ دیا جاتا ہے. تو یہاں پر بھی ایسا کیا گیا، ذکیرہ اس کے اندر ضمیر ہونی چاہیے تھی، لیکن ضمیر کے بجائے اس میں ظاہر محذر منہ کو ذکر کر دیا گیا. توجہ ہے بھئی، کبھی کبھار ضمیر کے مقام پر اس میں ظاہر کو رکھ دیا جاتا ہے کسی نقطے کی بنا پر. جیسے قرآن میں اللہ فرماتے ہیں الحاقت ملحاقہ، تو الحاقت یہ ہے مبتدا، اور ملحاقت یہ پورا جملہ اسمیہ ہے، اور یہ پورا جملہ اسمیہ خبر بن رہا ہے کس کی؟ الحاقہ کی. اور جب چیز ایک دفعہ ذکر ہو جائے تو پھر دوبارہ اس کو ضمیر کے ساتھ ذکر کرتے ہیں، تو ہونا یوں چاہیے الحاقت ما ہیا، یہ ہیا ضمیر کس کو راجے؟ الحاقہ. لیکن ضمیر کی جگہ پھر کس کو رکھ دیا گیا؟ اس میں ظاہر کو. تو اس کو کہتے ہیں وضع الظاہری موضع المزمر، یا یوں کہتے ہیں وضع المزہری موضع المزمر، ضمیر کے مقام پر اس میں ظاہر کو رکھتے ہیں نا. تو یہاں نقطہ کیا ہے کہ قیامت کی جو ہے عظمت بیان کرنا مقصود ہے بھائی، کہ قیامت کو معمولی نہ سمجھو، بڑی عظیم چیز ہے وہ بھائی. تو یہاں پر بھی صاحب جامی فرماتے ہیں کہ ذکیرہ کے اندر ضمیر ہونی چاہیے تھی، لیکن یہاں ضمیر کے بجائے کیا لے آئے؟ इसमें जाहिर को ले आया और उसको नायबुल फाइल बना दिया। इसमें दरअसल इस नुक्ते की तरफ इशारा करना चाहते हैं कि यह जो मामूल है यह मुहज़्ज़र मिन्हू है। तवज्जो से सुनो भाई भाई, देखिए मामूल दो ही हैं, इयाका वल असदा, ये इयाका ये मुहज़्ज़र है जिसको डराया गया है, ऐ मुखातब तू बचा अपने आप को शेर से, अपने आप को शेर से दूर कर। तो इयाका ये क्या है? मुहज़्ज़र। और अत्तरीका तरीका ये क्या है? ये मुहज़्ज़र मिन्हू है। फर्क समझ में आ रहा है? तो ये मुहज़्ज़र मिन्हू है। तो लिहाजा जो पहली किस्म थी इयाका वल असदा, उसके अंदर तहजीर क्या चीज थी? ये इयाका है और ये मुहज़्ज़र है या मुहज़्ज़र मिन्हू? ये मुहज़्ज़र है। और दूसरी किस्म के अंदर अत्तरीका तरीका, ये अत्तरीका मुहज़्ज़र है या मुहज़्ज़र मिन्हू है? ये मुहज़्ज़र मिन्हू है। तो वो इयाका वो भी मामूल इत्तकी वगैरह के लिए, और ये अत्तरीका तरीक ये भी मामूल किसके लिए? तो हैं तो दोनों मामूल, लेकिन एक किस्म के अंदर वो जो मामूल है वो है मुहज़्ज़र, दूसरी किस्म में वो जो मामूल है वो है मुहज़्ज़र मिन्हू, लेकिन हैं दोनों मामूल। अत्तरीका तरीका ये भी मामूल है या नहीं? इत्तकी वगैरह इसको नसब दे रहे हैं कि नहीं दे रहे? और वहां पर भी इयाका वल असदा, इयाका जमीर कौन सी है? मनसूब है, और जमीर मनसूब खुद होती है या कोई आमिल चाहिए? तो वो भी मालूम हुआ मामूल और ये भी मामूल। तो जब कहा कि वो मामूल हो इत्तकी की तकदीर के साथ, मां बाद से डराने के लिए, किससे? मां बाद से डराने के लिए, तो ये वो पहली किस्म बनी इयाका वल असदा। यहां इयाका को किससे डराया जा रहा है? अल असद जो मां बाद में है, और ये जो इयाका है ये क्या है? ये मामूल है लेकिन मुहज़्ज़र है, ये मुहज़्ज़र है। दूसरी सूरत कि उस मामूल को दो दफा जिक्र किया जाए, तो इबारत यूं होनी चाहिए औज़ुकीरा मुकर्ररन, औज़ुकीरल मामूल मुकर्ररन। नहीं, तवज्जो, गहरी बात है, तवज्जो से सुनो, इंशाल्लाह अल्लाह बिल्कुल आसान फरमा देंगे। वहां भी क्या था कि ज़ुकीरा तहज़ीरा मिम्मा बादहू, ज़ुकीरा के अंदर जमीर किसको राजे? मामूल को। और कौन सा मामूल है? इयाका वल असदा, ये पहली किस्म है, ये पहली किस्म, और पहली किस्म में इयाका वल असदा, ये इयाका मुहज़्ज़र है या मुहज़्ज़र मिन्हू? ये मुहज़्ज़र है। और दूसरी किस्म में जो मामूल, वो भी मामूल है लेकिन वो मुहज़्ज़र मिन्हू है। तो दो किस्में बन गई। इधर देखिए, एक किस्म क्या कि ज़ुकीरा तहज़ीरा मिम्मा बादहू, एक वो मामूल है ज़ुकीरा तहज़ीरा मिम्मा बादहू जिसको मां बाद से डराने के लिए जिक्र किया जाता है, यह कौन सा मामूल है? ये मुहज़्ज़र है। और दूसरा मामूल है ज़ुकीरा मुकर्ररन, जिसको मुकर्रर जिक्र किया जाता है, ये भी मामूल है लेकिन ये क्या है? मुहज़्ज़र मिन्हू है। तो यहां पर भी होना यूं चाहिए था ज़ुकीरा मुकर्ररन, या उस मामूल को मुकर्रर जिक्र किया जाए। लेकिन अगर ये सिर्फ ये कह देते कि उस मामूल को मुकर्रर जिक्र किया जाए, तो यह पता ना चलता कि यह वही मुहज़्ज़र है या मुहज़्ज़र मिन्हू। मुहज़्ज़र भी मामूल और मुहज़्ज़र मिन्हू भी मामूल, लेकिन पता नहीं चलना था। तो फिर इस सूरत में जमीर के बजाय क्या ले आए? इसमें जाहिर मुहज़्ज़र मिन्हू ले आए, ताकि पता चल जाए कि यह भी मामूल ही है लेकिन यह वो मामूल है जो मुहज़्ज़र नहीं है बल्कि मुहज़्ज़र मिन्हू है। इबारत समझ में आ गई अच्छी तरह? देखिए भाई, किताब पर कहते हैं फइन कुलता, अगर आप ये कहें फअला हादा लाबुद्द मिन ज़मीर इन फिल मातूफी, कि इस सूरत में जरूरी है जमीर का होना मातूफ के अंदर, कमा फिल मातूफी अलैही, जैसे किसके अंदर थी? वो जो मातूफुन अलै ज़ुकीरा या हुज़ीरा गुजरा था उसमें जमीर थी, और वो किसको राजे थी? उसी मामूल को। तो कुल ना, हम कहते हैं नाम के हां बात ऐसी ही है, लाकिन नहु वुज़िया फिल मातूफी, लेकिन रखा गया मातूफ के अंदर अल मुज़हरु, किसको रखा गया? इसमें जाहिर को रखा गया मौज़े अल मुज़मरी, किसकी जगह पर? जमीर के मकाम पर। इस तकदीरुल कलामी, इसलिए क्योंकि तकदीर कलाम यूं है। अब देखो वो जो मतन में क्या आया था, औ ज़ुकिर अल मुहज़्ज़रु मिन्हू मुकर्ररन, तवज्जो है। अब इसमें से ये मुहज़्ज़र मिन्हू को हटा देंगे और ज़ुकीरा के अंदर हुआ जमीर किसको लौटा देंगे? मामूल को। तो ये दूसरी किस्म की अब तारीफ करने लगे हैं। इधर देखिए, पहली किस्म की तारीफ क्या थी? हुआ मामूल उन बितकदीरी इत्तकी तहज़ीरम मिम्मा बादहू, ये पहली किस्म। दूसरी किस्म हुआ मामूल उन बितकदीरी इत्तकी ज़ुकीरा मुकर्ररन, जिसमें मामूल को मुकर्रर जिक्र किया जाए वही बयान कर रहे हैं। तो कहते हैं इस तकदीर उल कलाम, इस क्योंकि तकदीर कलाम जो है औ मामूल उन बी तकदीर इतकी जुकीरा मुकर्ररन, यानी तहजीर वो ऐसा मामूल है जो इतकी की तकदीर के साथ होता है, जुकीरा मुकर्ररन, जिसे मुकर्रर जिक्र किया जाता है। तो यहां भी जुकीरा मुकर्ररन होना चाहिए था, बात समझ में आ गई। और इस जुकीरा के अंदर हुआ जमीर जो इसी मामूल को राजे है। इल्ला अन्नहु वुज़िअ अल-मुहज़्ज़रु मिन्हु मौज़िअ अज़्ज़मीरि अल-आ'इदि इला अल-मामूलि, लेकिन मुहज़्ज़र मिन्हु को रख दिया गया उस जमीर के मकाम में, अल-आ'इदि इला अल-मामूलि, जो किसकी तरफ लौट रही थी, मामूल की तरफ। इशारन, अशार युशिरु इशार का माना है कोई बात बतलाना, इत्तला देना। इशारन ये बतलाने के लिए, भी अन्नहु मुहज़्ज़रुन मिन्हु ला मुहज़्ज़रुन, कि वो मामूल जो है इस मिसाल के अंदर, इस दूसरी किस्म के अंदर, वो मुहज़्ज़र मिन्हु है, ला मुहज़्ज़रुन मुहज़्ज़र नहीं है। तो मुहज़्ज़र मिन्हु भी मामूल और मुहज़्ज़र भी मामूल, तो ये दो किस्में हैं। लेकिन पहली किस्म में मुहज़्ज़र वो जो है वो मामूल होता है, और दूसरे में मुहज़्ज़र मिन्हु मामूल होता है, तो हैं दोनों ही मामूल। तो लिहाजा दूसरी तारीफ के अंदर मामूल की तरफ जमीर लौटाने के बजाय इसमें जाहिर यानी मुहज़्ज़र मिन्हु को ले आए, यह बतलाने के लिए कि यहां जो मामूल होगा वो मुहज़्ज़र नहीं होगा बल्कि मुहज़्ज़र मिन्हु होगा। बात समझ में आ गई। आगे देखिए, मिसलु इया कवल असदा, जैसे कि इया कवल असदा व इया कव अन तहजीफा, हाजानी मिसालानी ली अव्वली नौ अयित तहजीरी, ये दो मिसालें हैं तहजीर की दो किस्मों में से पहली की। ली अव्वली नौ अयित तहजीरी, असल में था नौ आईनी, दो अनवा जो हैं तहजीर की, फिर इजाफत की वजह से नून गिर गया। नौयत तहजीरी, तहजीर की दो नौएं, इसकी तरह अव्वल की इजाफत कर दी कि तहजीर की दो नौओं में से जो पहली नौ है ये दो उसकी मिसालें हैं। इबारत समझ में आ गई। तो कहते हैं हाजानी मिसालानी ली अव्वली नौ आयत तहजीरी, ये दो मिसालें हैं तहजीर की दो अनवा में से पहली किस्म की। व माना हुमा, अब माना क्या है, असल में इबारत ये थी भाई इया कवल असद, असल में क्या था, बाइद नफ्सा का मिनल असदी वल असद मिन नफ्सी का, बाइद नफ्सा का, ए मुखातब तू अपनी जात को दूर कर ले, मिनल असदी असद से, वल असदा और तू दूर कर दे शेर को, मिन नफ्सी का अपनी जात से, ए मुखातब तू अपनी जात को शेर से दूर कर दे और शेर को अपनी जात से दूर कर दे। लेकिन चूंकि यहां वक्त तंग होता है, मुखातब को फौरी तौर पर खबरदार करना मकसूद है, तो फिर कुछ चीजों को हजफ कर लिया जाता है। तो वाव से माकबल जो है मीनल असदी, ये जार मजरूर को हजफ कर दिया गया क्योंकि वाव के बाद अल असद का जिक्र खुद आ रहा था। तो यहां से जब जार मजरूर हजफ किया तो अगले वाव के माबाद से मिन नफ्सी का यह जार मजरूर हजफ कर लिया क्योंकि माकबल में नफ्स का जिक्र मौजूद था। तो इबारत क्या बन गई, बाइद नफ्सा का वल असदा, तवज्जो है, बाइद नफ्सा का वल असदा। फिर चूंकि वक्त तंग है तो बाइद फेल को भी हजफ कर दिया गया, जब बाइद फेल को हजफ किया तो साथ ही नफ्स के लफ्ज को भी हजफ कर दिया गया, नफ्स के लफ्ज को भी, और फिर काफ जमीर रह गई। लेकिन ये काफ जमीर तो मुत्तसिल है, ये तो मुनफसिल आती ही नहीं, तो इसी को मनसूब मुनफसिल से बदल दिया गया, जिसको ये बाइद मुकद्दर क्या कर रहा है, नसब। तो कलाम क्या बन गया, इया कवल असदा। अब देखो ये नफ्स के लफ्ज को क्यों हजफ किया गया ये अच्छी तरह समझ लो। याद रखो जब फाइल और मफूल की जमीर एक ही जात की हो तो ये पसंदीदा नहीं, पसंदीदा नहीं, तो फिर उस सूरत में दरमियान में नफ्स का लफ्ज लेकर आते हैं। मसलन मैं कहना चाहता हूं मैंने अपनी पिटाई की तो क्या कहूंगा, जराब तू नी, तो जराब तू के अंदर ता जमीर मुतकल्लिम की यह फाइल है और या जमीर मुतकल्लिम की है यह मफूल भी ही है और यह पसंदीदा नहीं। अफ़ाल कुलूब में तो जायज है कि फाइल और मफूल की जमीर एक ही जात मुराद हो, लेकिन आम अफ़ाल में यह पसंदीदा नहीं कि फाइल भी मुतकल्लिम और मफूल भी मुतकल्लिम। तो फिर दरमियान में मफूल से पहले नफ्स का लफ्ज ले आते हैं, तो यूं कहेंगे ज़रबतु नफ्सी, मैंने अपने नफ्स की अपनी जात की पिटाई की। माना अभी भी वही है, लेकिन अब मफूल मुतकल्लिम की जमीर नहीं है बल्कि नफ्स का लफ्ज जो है मफूल बन रहा है। बात समझ में आ गई? तो ये नफ्स का लफ्ज हम क्यों लाते हैं दरमियान में, ताकि कहीं फाइल और मफूल दोनों एक ही जमीर ना हो। भाई तो यहां पर भी क्या था, बाइद का ए मुखातब, बाइद तो दूर कर का अपने आप को, और ये पसंदीदा नहीं, तो लिहाजा फिर क्या ले आए थे, नफ्स का लफ्ज, तो क्या बन गया, बाइद नफ्स का। तो जब बाइद को हजफ कर दिया तो बाइद के साथ तो फाइल भी हजफ हो गया, लिहाजा अब नफ्स के लफ्ज की कोई हाजत ना रही, लिहाजा उसको भी क्या कर दिया, हजफ कर दिया। बात समझ में आ गई जी। और नीज देखिए इस तरकीब के अंदर, बाइद नफ्स का मीनल असदी, बाइद नफ्स का मालूम हुआ ये जो मुखातब है ये है मुहजर, और किससे डराया जा रहा है, मीनल असदी, मालूम हुआ असद क्या है, मुहजर मीनहू है भाई। तो कहते हैं वह माना हुमा, और इन दोनों मिसालों का माना जो है वो ये है, बाइद नफ्स का मीनल असदी वल असद मीन नफ्सी का, दूसरी मिसाल जो है उसका माना जो है, बाइद नफ्स का अन हज फिल अर नबी, तू दूर कर अपनी जात को, अन हज फिल अर नबी, खरगोश को लाठी फेंक कर मारने से। खुद आगे माना भी कर रहे हैं, हज़्फ अरनब का क्या माना, कहते हैं वह हुआ ज़रबहु बिल आसा, वो उसको लाठी से मारना, यानी दूर से लाठी से मारना। वह बाइद हज़्फल अरनबी अन नफ्सी का, और तू दूर कर खरगोश को लाठी फेंक कर मारने को, अन नफ्सी का अपनी जात से। तो इसके अंदर भी उसी तरह किया गया, पहले जार मजरूर दोनों तरफ से हज़्फ हो गए, और फिर उसके बाद बाइद और नफ्स के लफ्ज को क्या कर लिया गया, हज़्फ कर लिया गया। तो कहते हैं वाल तकदीर, और दोनों तकदीरों पर, अल मुहजर मिनहू हुवल असदु वल हज़्फु, मुहजर मिनहू जो है असद है और हज़्फ है। फइनल मुराद मिन तबईदिल असदी, अच्छा भाई देखिए दरअसल शुबा पड़ता है शायद दोनों मुहजर हैं। पहले क्या कहा, बाइद नफ्स का, तू अपने जात को दूर कर, मालूम मुखातब है मुहजर, और मीनल असदी, असद क्या है, मुहजर मिनहू। लेकिन आगे आ रहा है वल असदा बाइदिल असदा, इससे तो पता चल रहा है कि शेर जो है वो है मुहजर, उसको दूर कर, मिन नफ्सी का किससे, अपनी जात से, मालूम है मुखातब आप हुए मुहजर मिनहू। तो साहिब जामी बताएंगे कि नहीं, मुहजर जो है वो मुखातब ही है, वो मुखातब ही है, और मुहजर मिनहू अल असद है, और जो आगे जिक्र किया गया कि शेर को अपने जात से दूर कर, ये बतौर मुबालगा के है, यानी तकरार नहीं किया गया बल्कि उस मुबालगा करते हुए कहा गया, यानी अपने आप को शेर से दूर करो और शेर को अपने आप से दूर करो। तो यहां यह माना नहीं कि वो शेर मुहजर है, शेर मुहजर है, तो सिर्फ बतौर मुबालगा के कलाम यूं किया गया कि यानी खुद भी शेर से दूर हो जाओ और शेर को भी अपने आप से दूर कर दो, लेकिन मुराद वही है, माकबल से भी मुराद यही है कि अपनी जात को शेर से दूर करो, और वाओ के जो माबाद है जिसमें कहा गया कि शेर को अपने से दूर करो, वहां भी मुराद यही है, अपनी जात को शेर से दूर करो। भाई कैसे अपनी जात को शेर से दूर करो, क्या माना, कहते हैं इसलिए क्योंकि शेर को दूर करना यह तो उसकी ताकत में ही नहीं है, हां ये कर सकता है, अपनी जात को क्या कर ले, उससे दूर कर ले, तो उसको सिर्फ बतौर मुबालगा के जिक्र किया गया है ताकि कलाम में जोर आ जाए, ताकीद आ जाए। वह उसे माकबल भी गोया यही बात है, अपने आप को शेर से दूर करो, और माबाद में भी यही मुराद है कि अपने आप को शेर से दूर करो, तो गोया एक ही चीज दो दफा आ गई, तो तकरार आ गया, ताकीद आ गई, कलाम में जोर पैदा हो गया। तो कहते हैं वह अलत तकदीरें, और दोनों तकदीरों पर, अल मुहजर मिनहू हुवल असद वल हज़्फ, मुहजर मिनहू जो है असद और हज़्फ है। फइन्नल मुराद मिन तबईदिल असदी अविल हज़्फ मिन नफ्सी का, इसलिए क्योंकि मुराद जो है शेर को दूर करना या हज़्फ को दूर करना अपनी जात से, इससे मुराद जो है तहज़ीरुहा, वो उस मुखातब की जात को, हाँ ज़मीर नफ्स का को राजे, वो मुखातब की जात को डराना है, मिन हुमा इन दोनों चीजों से, ला तहजीरा हुमा मिनहा, ना ये कि इन दोनों चीजों को डराना है मुखातब की जात से। बात समझ में आ गई? तो हासिल कलाम ये کہ دو قسمیں ذکر کر دیں تحذیر کی. ایک کی تعریف کیا کی؟ وہ معمول ان بتقدیر اتقی, وہ معمول ہوتا ہے اتقی کی تقدیر کے ساتھ. ذکیر تحذیر مما بعدہ, اس کو ذکر کیا جاتا ہے ما بعد سے ڈرانے کے لیے. ایاک والاسد, یہ ایاک کو ذکر کیا گیا ما بعد اسد سے ڈرانے کے لیے. اور دوسرے کی تعریف کیا ہوئی؟ ہوا معمول بتقدیر اتقی, وہ بھی معمول ہوتا ہے اتقی کی تقدیر کے ساتھ. ذکیر مکررن, اور اس کو مقرر ذکر کیا جاتا ہے اس معمول کو. لیکن وہ کون سا معمول ہوتا ہے؟ محذر منہ. لہذا یہاں پر پھر ضمیر راجع کرنے کے بجائے کیا لے آئے؟ محذر منہ لے آئے. بتلانا یہ چاہتے ہیں کہ یہ جو دوسری قسم ہے جس میں معمول کو مقرر ذکر کیا جا رہا ہے, یہ وہ معمول نہیں ہے جو پہلی قسم میں تھا, وہ تھا محذر اور یہ ہے محذر منہ. یہاں تک بات سمجھ میں آئی؟ ہاں, یہاں ایک اشکال ہوتا ہے. اشکال عبارت پر اشکال یہ, ایاک والاسد, ایاک والاسد, ایاک کیا ہے؟ محذر, اور الاسد کیا ہے؟ محذر منہ. تو اس پر اشکال ہوتا ہے کہ محذر پر محذر منہ کا عطف کیسے کر دیا گیا؟ عطف تو ایک جیسی چیزوں کا ایک دوسرے پر کیا جاتا ہے, اور یہاں تو ایاک والاسد, ایاک معطوف ہے وہ ہے محذر, اور والاسد وہ ہے محذر منہ. تو ایک جیسی چیزوں کو دوسرے پر عطف کیا جاتا ہے, تو دو الگ چیزوں کو ایک دوسرے پر ان کا عطف کیسے کر دیا گیا؟ اشکال سمجھ میں آ رہا ہے؟ تو جواب یہ کہ بھئی ان کے نام الگ الگ ہیں, یہ چیزیں کوئی الگ نہیں ہیں, وہ بھی منصوب ہے. کس کی وجہ سے؟ اتقی کی وجہ سے. یہ ما قبل والا بھی اتقی کی وجہ سے یا بعید کی وجہ سے منصوب ہے, اور ما بعد والا بھی اتقی یا بعید کی وجہ سے منصوب ہے. تو دونوں کو میں عمل کر رہا ہے, دونوں ایک جیسے ہیں, ہاں صرف نام الگ الگ ہیں, ایک محذر ہے تو دوسرا محذر منہ ہے, حالانکہ ہیں دونوں ہی معمول اس اتقی یا بعید کے معمول ہیں, صرف نام الگ الگ ہیں. بھائی آگے دیکھیے, وہ طریقہ طریقہ مثال لسانی نوعیہ, یہ مثال ہے تحذیر کی دو انواع میں سے ثانی قسم کی. اتقی طریقہ طریقہ, یعنی راستے سے بچو, اور یہ طریقے ثانی تاکید ہے اول کے لیے. ولا یخفا علیک, تو یہاں سے یہ بیان کر رہے ہیں صاحب جامی کہ یہ جو پہلی مثال ہے اس کے اندر اتقی کی تقدیر صحیح نہیں, جو پہلی نوع ہے بھائی تحذیر کی, اور دوسری نوع کے اندر کبھی اتقی کی تقدیر صحیح ہوگی اور کبھی بعید وغیرہ نکالنا پڑے گا. توجہ ہے, پہلی نوع جو ہے تحذیر کی اس کے اندر اتقی کی تقدیر صحیح نہیں, جبکہ دوسری نوع کے اندر کبھی اتقی محذوف ہوگا اور کبھی اتقی جیسا کوئی اور لفظ یعنی بعید وغیرہ محذوف ہوگا. جبکہ صاحب کافیہ نے تو کیا کہا تھا؟ بی تقدیر اتقی, کہ اتقی کی تقدیر کے ساتھ ہو. تو بتائیں گے کہ صحیح یہ ہے کہ یوں کہا جائے کہ اتقی یا اتقی جیسے کسی لفظ کی تقدیر ہو, یعنی بعید وغیرہ. بھائی تو کہتے ہیں ولا یخفا علیک, اور یہ بات آپ پر مخفی نہیں ہے کہ ان تقدیر اتقی فی اول نوعین غیر صحیح, کہ دو نوعوں میں سے جو پہلی نوع ہے اس کے اندر اتقی کی تقدیر صحیح نہیں ہے. لأنه لا یقال, اس لیے کیونکہ یوں نہیں کہا جاتا اتقیت زید من الاسد, یوں نہیں کہتے عربی زبان میں, یوں نہیں کہتے, اس لیے کیونکہ اتقا کا معنی بچنا ہے, بچانا نہیں. تو اتقیت زید من الاسد یہ تو تب کہتے ہیں نا, اگر معنی کیا ہوتا؟ بچانا, کہ میں نے زید کو شیر سے بچایا, لیکن اس کا معنی بچانا نہیں ہے بلکہ بچنا ہے. تو لہذا یوں نہیں کہتے. لأنه لا يقال اتقيت زيدا من الاسد, کہ میں نے زید کو شیر سے بچایا, یوں نہیں کہتے. فينبغي, تو مناسب یہ ہے کہ يقدر فيه مثل بعيد ونحي, تو مناسب یہ ہے کہ اس پہلی نوع کے اندر مقدر کیا جائے کس کو؟ بعيد اور نحی جیسے لفظوں کو. بعيد کا معنی ہے دور کرو, اے مخاطب تو اپنی ذات کو شیر سے دور کر. اور اسی طرح نحی, نحی یہ نحون سے ہے, نون ہا واو اس کا مادہ ہے, اور نحی کا معنی ہے دور کرنا بھائی, ہٹانا بھائی, تو یعنی وہی بعید کے معنی میں ہے. تو کہتے ہیں اس میں بعید اور نحی جیسی تقدیر ہونی چاہیے پہلی قسم میں. وہ تقدیر بعید فی مثال نوع ثانی غیر مناسب, اور دوسری مثال کیا ذکر کی متن میں؟ الطریقہ طریقہ, کہتے ہیں اس کے اندر بعید کی تقدیر صحیح نہیں, کیونکہ یہاں راستے سے دور کرنا مقصد نہیں ہے کہ راستے سے اپنے آپ کو دور کرو, بلکہ مقصد ہے راستے سے بچو, یعنی اس پر نہ چلو بھائی. یہ نہیں کہ اپنے آپ کو اس راستے سے دور لے جاؤ, نہیں, مانا کیا ہے اس راستے سے بچو یعنی اس پر نہ چلو بھائی. تو یہ جو مثال ذکر کی اس کے اندر بعید کی تقدیر نہیں صحیح بلکہ اتقی کی تقدیر صحیح ہے. تو کہتے ہیں وہ تقدیر بعید فی مثال نوع ثانی غیر مناسبین, اور بعید کی تقدیر جو ہے نوع ثانی کی جو مثال ذکر کی گئی متن میں اس کے مناسب نہیں ہے. لِأَنَّ الْمَعْنَى عَلَى اتِّقَاءِ عَنِ الطَّرِيقِ, اس لیے کیونکہ معنی جو ہے راستے سے بچنے کے ہیں, لا عَلَى تَبْعِيدِهِ اس سے دور کرنے کے نہیں ہیں. فَالصَّوَابُ تو درست یوں ہے, اَن يُقَالَ یوں کہا جائے, بِتَقْدِيرِ بَعِدْ اَوْ اِتَّقِ وَنَحْوِهِمَا, متن میں یوں ہونا چاہیے کہ وہ تحذیر جو ہے معمول ہو بتقدیر بعید, بعید کی تقدیر کے ساتھ, او اتقی یا اتقی کی تقدیر کے ساتھ, و نحوہما یا ان جیسے کسی اور لفظ کے ساتھ. فیقدر مثل بعید فی جمیع افراد النوع الاول, تو پہلی نوع جو ہے ادھر دیکھیے, جو پہلی نوع ہے تحذیر کی اس میں تمام افراد میں بعید کو مقدر نکالا جائے گا یعنی اس سے معنی صحیح بنے گا, جبکہ دوسری نوع میں آپ کو بتلائیں گے کہ بعض جگہ اتقی مقدر نکالا جائے گا اور بعض جگہ بعید نکالا جائے گا. تو کہتے ہیں فیقدر مثل بعید, تو بعید جیسا لفظ جو ہے مقدر نکالا جائے گا, فی جمیع افراد النوع الاول نوع اول کے تمام افراد میں, وفی بعض افراد النوع الثانی اور اسی طرح نوع ثانی کے بعض افراد میں بھی بعید کا لفظ مقدر کیا جائے گا. مثل نفسک نفسک, یہ دوسری مثال ذکر کر دی نوع ثانی کی جس میں تکرار ہے بھائی, جس میں تکرار ہے اس معمول کا, مثل نفسک نفسک. فَإِنَّ الْمَعْنَى, اس لیے کیونکہ معنی جو ہے عَلَى بَعِدْ نَفْسَكَ مِمَّا يُوزِيكَ, یعنی دور کر تو اپنی ذات کو, مِمَّا يُوزِيكَ اس چیز سے جو تجھے اذیت دے. معلوم ہوا یہ ذات جو ہے اس کو دور کر, معلوم ہوا یہ ہے محذر, اور کس چیز سے دور کرے, مِمَّا يُوزِيكَ یعنی وہ موزی چیز جو ہے وہ ہے محذر مِنْهُ. بات سمجھ میں آ گئے. فَإِنَّ الْمَعْنَى عَلَى بَعِدْ نَفْسَكَ مِمَّا يُوزِيكَ, اس لیے کیونکہ اس کا معنی جو ہے وہ اس طرح ہوگا کہ بَعِدْ نَفْسَكَ مِمَّا يُوزِيكَ, تو اپنی ذات کو دور کر اس چیز سے جو تجھے اذیت دے. کل اسدی و نحوہو, جیسے کہ شیر ہے اور اس جیسی کوئی چیز ہے, یعنی اس سے اپنے آپ کو دور کر. بات سمجھ میں آ گئی. کل اسدی و نحوہو پڑھنا, اس لیے کیونکہ کاف کا بھی کیا معنی مثل اور نحو کا بھی کیا معنی مثل, تو نحوہ کا عطف الاسد پر نہ کریں ورنہ تو عبارت کیا بن جائے گی, کا نحوی ہی, تو مثل و مثلی ہی بن جائے گا اور یہ صحیح نہیں. تو کہتے ہیں ویقدر مثل اتقی فی بعضیہا, اور اتقی کے مثل لفظ مقدر ہوگا فی بعضیہا اس قسم ثانی کے بعض افراد میں, کل مثال المذکوری, جیسے کہ یہ جو مثال ذکر کی گئی متن میں اس کے اندر بھی اتقی مقدر ہوگا. قیل جی کہا گیا ہے, یہاں سے ایک اعتراض اور اس کا جواب ذکر کریں گے. ادھر دیکھیے ایاک والاسد, یہاں اعتراض ہوتا ہے. اعتراض یہ کہ تحذیر جو ہے, تحذیر کسے کہتے ہیں کہ جو معمول ہوتا ہے اتقی کی تقدیر کے ساتھ ماں باپ سے ڈرانے کے لیے, یا محذر منہ کو مقرر ذکر کیا جائے. تو یہ جو یا کا والاسد, اس میں یہ جو والاسد آ رہا ہے یہ نہ قسم اول میں داخل ہے نہ قسم ثانی میں, تو یہ تحذیر سے خارج ہو رہا ہے, حالانکہ یہ بھی تحذیر ہے. یہ بھی بھائی خارج کس طرح ہے بھائی, اس لیے کیونکہ ایک نوع تو وہ ہے جس میں محذر منہ مقرر ہوتا ہے, اور ایاک والاسد یہاں الاسد مقرر ہے نہیں, معلوم ہوا یہ قسم ثانی تو نہیں. اور قسم اول کی کیا تعریف کی تھی کہ جس کے اندر اس معمول کو ذکر کیا جاتا ہے ماں باپ سے ڈرانے کے لیے, اور الاسد کے ماں باپ کوئی چیز ہے جس سے اسد کو ڈرایا جا رہا ہے, تو یہ تو تعریف سے خارج ہو رہا ہے. بات سمجھ میں آگے. تو کہیں گے نہیں, یہ بھی تحذیر ہے, تحذیر تو ہے لیکن اگر خارج بھی ہو جائے تو کوئی حرج نہیں, اس لیے کیونکہ یہ معطوف ہے یعنی یہ تابع ہے, اور توابع کا آگے مستقل بیان آ رہا ہے, تو یہ جو تعریفیں کی جا رہی ہیں یہ توابع اس میں داخل ہی نہیں ہے, یہ بات پہلے بھی ذکر ہو چکی. یہ ایاک والاسد ہے, یہ اسد کیا ہے, تابع ہے, یعنی یہ معطوف ہے, اور معطوف کا وہی حکم ہوتا ہے جو کس کا ہو, معطوف علیہ کا. تو یہاں پر جو اصل ہیں, جو تعریفات کی جا رہی ہیں ان میں جو اصل ہیں صرف یہ تعریفات ان کو شامل ہیں, جو توابع ہیں ان کو شامل نہیں. تو اگر الاسد نکل جاتا ہے تو کوئی حرج نہیں ہے, اگرچہ ہے یہ بھی تحذیر ہی بھائی. قیل کہا گیا ہے لفظ الاسد فی ایاک والاسد خارج عن النوعین, کہ اسد کا لفظ جو ہے اس مثال میں ایاک والاسد یہ خارج ہے عن النوعین تحذیر کی دونوں قسموں سے, فینبغی اللہ یکون تحذیرا, تو مناسب یہ ہے کہ اس کو تحذیر نہیں ہونا چاہیے, ولیس کذلک, اور حالانکہ ایسا نہیں ہے, فانہ ایضا تحذیر, اس لیے کیونکہ یہ اسد بھی کیا ہے تحذیر ہے, وہ اجیب, اور اس کا جواب دیا گیا بانہ تابع للتحذیر, کہ یہ تحذیر کے تابع ہے, وہ توابع خارجۃ عن المحدود, اور جو توابع ہیں وہ محدود سے یعنی جس کی تعریف کی گئی ان سے خارج ہیں, بدلیل ذکرها فیما بعد, اس دلیل سے کہ ان کا ذکر بعد میں آ رہا ہے, ان کا ذکر بعد میں مستقل آ رہا ہے. تو تحذیر کی دو قسمیں ہو گئیں, ایک وہ جس میں درمیان میں واو لاتے ہیں جیسے ایاک والاسد, اور ایک وہ جس میں محذر منہ کو مقرر ذکر کیا جاتا ہے. تو یہ جو پہلی قسم ہے جس کے درمیان واو لائے ہیں, توجہ ہے اس میں, یہاں پر مین کا لانا بھی جائز ہے, ایاک من الاسدی یوں کہنا بھی صحیح, آپ کسی شخص کو شیر سے ڈرانا چاہتے ہیں تو آپ اس کو کہہ سکتے ہیں ایاک والاسد, یا آپ کہہ سکتے ہیں ایاک من الاسدی, تو یہ تو تھا اس میں صریح, اور اس میں مؤول میں بھی یوں کہہ سکتے ہیں مین کے ساتھ ایاک من ان تحذیفا, ایاک من ان تحذیفا, اور پھر کبھی مین کو بھی حذف کر لیا جاتا ہے, لیکن وہ صرف اس میں مؤول میں حذف جائز ہے, اس میں صریح میں جائز نہیں, یعنی ایاک من ان تحذیفا, یہاں سے مین کا حذف جائز ہے, ایاک ان تحذیفا مین کا حذف جائز ہے, اور ایاک من الاسدی یہاں سے مین کو حذف کر دیں یعنی اس میں صریح سے یہ جائز نہیں, کیونکہ اس میں صریح سے حرف جر کا حذف شاذ ہے, اس میں صریح سے حرف جر کا حذف شاذ ہے, لیکن ان اور انا جو یہ حروف مصدر ہیں آپ نے پڑھا ہے, ان جملہ فعلیہ پر داخل ہوتا ہے اور اس کو مصدر کے معنی میں کر دیتا ہے, اور انا جو حروف مشبہ بالفعل میں سے ہے یہ جملہ اسمیہ پر داخل ہوتا ہے اور اس کو مصدر کے معنی میں کر دیتا ہے, تو ان جو حرف مصدر ہے تو ان اور انا دونوں سے حرف جر کا حذف کرنا یہ قیاسی ہے, یہ قیاسی ہے, وجہ یہ کہ یہ اپنے ماں بعد سے مل کر اسم بنتے ہیں, تو بات پہلے ہی بڑی لمبی ہو چکی ہے, ان تحذیفہ کس معنی میں ہے, الحذف کے معنی میں ہے, تو ان تحذیفہ میں بات دیکھو, ان تحذیفہ پورا جملہ ہے پھر اس پر ان داخل ہوا تو لفظ طویل ہو چکے ہیں, پھر اس پر مین بھی آ گیا تو بات اور زیادہ طویل ہو گئی, لہذا ایسے موقع پر مین کا حذف قیاسن جائز ہے تاکہ کلام میں تخفیف آ جائے, لیکن اس میں صریح سے حروف جارہ کا حذف شاذ ہے بھائی. تو دیکھیے متن پہلے دیکھیے بھائی, کہتے ہیں وَتَقُولُ اِيَّاكَ مِنَ الْأَسَدِ, اور آپ اِيَّاكَ مِنَ الْأَسَدِ بھی کہہ سکتے ہیں یعنی وَوْ کی جگہ مِن لے آئیں, وَمِنْ أَن تَحْذِفَ اَي اِيَّاكَ مِنْ أَن تَحْذِفَ یہ بھی کہہ سکتے ہیں یعنی اس میں مؤول کے اندر بھی, اور وَإِيَّاكَ أَن تَحْذِفَ اور آپ اِيَّاكَ أَن تَحْذِفَ بھی کہہ سکتے ہیں بِتَقْدِيرِ مِن مِن کی تقدیر کے ساتھ, ولا تقول لیکن آپ یہ نہیں کہہ سکتے ایاک الاسدا لامتناع تقدیر من, اس لیے کیونکہ اس کے اندر من کی تقدیر ممتنع ہے بھائی. بات سمجھ میں آ گئی, آپ دیکھیے شرح کے ساتھ کہتے ہیں وتقول فی قسم النوع الاول, اور آپ نوع اول کی دونوں قسموں میں کہہ سکتے ہیں, دو قسمیں تھیں نا نوع اول کی, کیا ایک میں ایاک والاسدا اس میں صریح تھا اور ایک تھا ایاک وان تحذیفا اس میں مؤول تھا, تو ان دونوں قسموں میں آپ واو کی جگہ کیا لا سکتے ہیں مین لا سکتے ہیں. تو کہتے ہیں وتقول اور آپ کہہ سکتے ہیں فی قسمین نوع الاول نوع اول کی دونوں قسموں میں کیا کہہ سکتے ہیں ایاک من الاسد, ایاک من الاسد بھی کہہ سکتے ہیں کما کنت تقول ایاک والاسد جیسے آپ ایاک والاسد کہتے تھے, ومن ان تحذیفا اور آپ یوں بھی کہہ سکتے ہیں کما کنت تقول ایاک وان تحذیفا جیسے کہ آپ ایاک وان تحذیفا کہتے تھے, اسی طرح آپ ایاک من ان تحذیفا بھی کہہ سکتے ہیں. وتقول فی المثال الاخیر اور آپ آخری مثال میں یوں بھی کہہ سکتے ہیں, دیکھا آپ دونوں کی بات نہیں کی, وتقول فی المثال الاخیر
یعنی ان دو مثالوں میں سے جو آخر والی مثال تھی ایاک من ان تحذیفا اس میں آپ یوں بھی کہہ سکتے ہیں, تو کہتے ہیں وتقول فی المثال الاخیر ایاک ان تحذیفا بھی کہہ سکتے ہیں بتقدیر من, من کی تقدیر کے ساتھ, ای ایاک من ان تحذیفا, دیکھا یہاں من مقدر ہے, لان حذف حرف الجر عن ان وان قیاس, اس لیے کیونکہ حرف جر کو حذف کرنا ان اور ان سے قیاس یہ قیاسی ہے, ولا تقول اور آپ یہ نہیں کہہ سکتے فی المثال الاول پہلی مثال میں ایاک الاسدا لامتناع تقدیر من, اس لیے کیونکہ من کی تقدیر اس میں صریح سے ممتنع ہے, وشذوذه مع غیر ان وان, یہ شذوذ ہی کا عطف ہے امتناع پر, اور امتناع نا پر لام جارہ داخل ہے تو شذوذ ہی یہ بھی مجرور پڑیں گے, عبارت کیا بن گئی آپ ایاک الاسد نہیں کہہ سکتے لامتناع تقدیر من وشذوذ ہی, من کی تقدیر کا ممتنع ہونے کی وجہ سے, وشذوذ ہی مع غیر ان وانا, اور نیز تقدیر من کا شاذ ہونا ان اور انا کے علاوہ کے ساتھ, ان اور انا کے علاوہ کے ساتھ من کا حذف شاذ ہے. فَإِن قُلْتَ, یہاں بھی ایک اعتراض اور اس کا جواب دیں گے, اعتراض یہ کہ آپ نے ہمیں کیا کہا اِیَّاکَ الْأَسَدَ نہیں کہہ سکتے, کیوں نہیں کہہ سکتے کیونکہ مین کی تقدیر اس میں صریح میں شاذ ہے, چلو آپ مین مقدر نہیں مان سکتے تو یہاں واو کو مقدر مان لو, یوں کہو پہلے کیا تھا اِیَّاکَ وَالْأَسَدَ, پھر اس واو حرف عطف کو کیا کر لیا گیا حذف کر لیا گیا تو واو مقدر ہے, مین مقدر کرنا شاذ ہے تو واو کو مقدر مان لو, کیونکہ بعض صورتوں میں واو بھی تو پڑھتے تھے, تو اس کا جواب دیں گے کہ بھائی حرف عطف کا حذف تو اس شاذ سے بھی بڑھ کر شاذ ہے, وہ تو نہایت ہی نادر ہے پورے کلام عرب کے اندر, تو وہ تو اس سے بھی بڑھ کر شاذ ہے, یعنی اس کو مقدر ماننا بھی صحیح نہیں ہے. تو کہتے ہیں فَإِن قُلْتَ, اگر آپ یہ کہیں کہ فَلْيَكُنْ بِتَقْدِيرِ الْعَاطِفِ, کہ پھر اس کو تقدیر عاطف کے ساتھ ہونا چاہیے کہ وہ حرف عطف کیا ہو وہ مقدر ہو اس کے ساتھ کر لیا جائے, قُلْنَا, تو ہم کہتے ہیں حَذْفُ الْعَاطِفِ أَشَذُّ شُذُوذًا, کہ حرف عطف کو تو حذف کرنا وہ تو اس سے بھی بڑھ کر شاز ہے, لِأَنَّ حَذْفَ حَرْفِ الْجَرِّ قِيَاسٌ مَعَ أَنْ وَأَنَّ, اس لیے کیونکہ حرف جر کا حذف کرنا تو ان اور انا کے ساتھ قیاس ہے, وَشَازٌ كَثِيرٌ فِي غَيْرِهِمَا, اور شاز کثیر ہے ان کے علاوہ میں, اور ان اور انا کے علاوہ بھی مین کو حذف کرتے ہیں وہ شاز ہے لیکن شاز کثیر ہے, یعنی کافی آیا ہے عربی زبان میں شاز, ایک شاذ کثیر ہے یعنی کچھ نہ کچھ مقدار میں وہ آیا ہے, جبکہ یہ واو کا حذف یعنی حرف عطف کا حذف یہ تو نادر ہے پورے کلام عرب میں, کوئی اکا دکا چند ایک مثالیں ہی ہمیں ملتی ہیں بھائی, تو ہیں دونوں ہی شاذ لیکن ایک ذرا کثیر ہے اور دوسرا نادر ہے. تو کہتے ہیں اس لیے کیونکہ حرف جر کا حذف جو ہے قیاس ان مع ان و انا, یہ ان اور انا کے ساتھ قیاس ہے, وہ شاز ان کثیر ان فی غیر ہما, اور شاز کثیر ہے ان کے ان اور انا کے علاوہ میں, یہ مین کا حذف یعنی حرف جر کا حذف, وہ اما حذف العاطفی, عاطف وہی حرف عطف جو عطف کرنے والا, واما حذف العاطفی, اور باقی عاطف کا حذف جو ہے, فلم یثبت, وہ تو ثابت ہی نہیں ہے کلام عرب میں, الا نادرن, مگر نہایت ہی نادر بئی, اور ان نادر کل معدوم, نادر تو کیا ہے معدوم شمار ہوتا ہے, گویا ہے ہی نہیں بئی, بات سمجھ میں آ گئی, حل ہو گیا بھئی. یہ تحذیر کا ذکر تھا, بحث مکمل ہوئی, اور جہاں پر صاحب کافیہ نے آپ کو بتلایا تھا کہ مفعول بہی کے عامل کو حذف کرنا واجب ہے, کتنی جگہ میں, چار جگہ میں, وہاں ایک اغرا کا لفظ بھی آیا تھا, کیا لفظ آیا تھا اغرا, وہ بھی سن لیں مختصراً بھائی, وہ میں پہلے بیان کر چکا ہوں لیکن دوبارہ سن لیں گے, ذہن میں تازہ ہو جائے گی بحث, اور اس کو ہمیشہ یاد رکھیں. تو یاد رکھو ایک ہے تحذیر اور ایک ہے اغرا, اغرا کا معنی ہے ابھارنا,
उभारा जाता है किसी अच्छी चीज पर, अच्छी आदत पर, और एक है तहजीर, तहजीर जो है उसमें डराया जाता है किसी नुकसानदेह चीज से, किसी नापसंदीदा चीज से। तो इगरा और तहजीर एक दूसरे के मुकाबिल हैं, और ये इनमें तरीका भी तकरीबन एक जैसा है। तो इगरा का माना है उभारना, और इगरा जिस चीज पर उभारा जा रहा है उसको कहते हैं मुगरा बिही। एक है मुगरी जो उभारने वाला है, यानी वो जो मुतकल्लिम जो उभार रहा है, और जिस शख्स को उभार रहा है वो है मुगरा, और जिस बात पर उभार रहा है, जिस आदत पर, जिस अच्छी चीज पर उसको उभार रहा है वो है मुगरा बिही। मसलन मैं एक शख्स को नमाज पर उभारना चाहता हूं तो मैं हुआ मुगरी और वो शख्स क्या हुआ मुगरा, और किस चीज पर उभार रहा हूं नमाज पर, तो वो नमाज हुए मुगरा बिही। तो इगरा के अंदर याद रखो इसके तीन तरीके हैं। एक तरीका ये है कि मुगरा बिही को अकेला जिक्र किया जाए, अस्सलाता, देखो मैंने मुफरत जिक्र किया, अल कुराना, याद रखो यहां तकदीर इबारत होगी इल्जम, तू लाजिम पकड़ ले ए मुखातब, तू नमाज को लाजिम पकड़ ले, इल्जम इस्सलाता, इल्जम अल कुराना। तो मुगरा बिही को कभी जिक्र किया जाता है मुफरद बई, कभी उसको मुकर्रर जिक्र किया जाता है, अस्सलात अस्सलाता, अल कुरान अल कुराना, अस्सिद्क अस्सिद्क, अद्दियानत अद्दियानत, और कभी कभार आतफ के साथ दो चीजें जिक्र की जाती हैं, अल कुरान व सलाता, अल कुरान व इखलासा, अद्दियानत व सिद्क। तो तीन सूरतें हैं इगरा के अंदर, एक ये कि मुगरा बिही को मुफरत जिक्र किया जाए, एक सूरत यह कि उसका तकरार किया जाए, और एक सूरत यह है कि आतफ के साथ दो चीजों को जिक्र किया जाए। याद रखो जब मुगरा बिही को मुफरत जिक्र किया जाए तो फेल का जिक्र भी जायज, हजफ भी जायज। आप किसी को उभारना चाहते हैं तो कुरान के पढ़ने पर, तो आप यूं भी कह सकते हैं इल्जमिल कुराना, ए मुखातब तो कुरान को लाजिम पकड़, और आप फेल को हजफ भी कर सकते हैं अल कुराना। लेकिन बाकी जो दो सूरतें हैं कि जिसमें मुगरा बिही को मुकर्रर जिक्र किया जाए या आतफ के साथ जिक्र किया जाए, वहां फेल का हजफ वाजिब है। अस्सलात अस्सलाता, यहां इल्जम को आप जिक्र नहीं कर सकते, या अस्सलात वल कुरान आतफ के साथ हो तब भी आप इल्जम फेल को जिक्र नहीं कर सकते, तो इनमें हजफ वाजिब है। यह है इगरा भाई, बात समझ में आ गई। तो इगरा की भी बात सूरतों में हजफ फेल वाजिब होता है, और जबकि दूसरा इसके मुकाबले में तहजीर है जो अभी हमने पढ़ा। तहजीर किसे कहते हैं, किसी नापसंदीदा चीज या खतरनाक चीज से दूसरे को डराना और उस पर मुतनब्बेह करना भाई। तो याद रखो इसके अंदर फिर कुल चार सूरतें हैं। एक सूरत ये कि मुहज़्ज़र मिन्हू, यानी वो जिससे डराया जा रहा है उसको मुफरत जिक्र किया जाए, जैसे अन्निफाका, यानी इत्तकिन निफाका, तुम अपने आप को मुनाफकत से बचाओ। तो यहां भी फेल को चाहे जिक्र करें चाहे हजफ करें, जब मुहज़्ज़र मिन्हू अकेला जिक्र हो भाई, और अगर मुहज़्ज़र मिन्हू मुकर्रर जिक्र हो, अतरीका तरीका, अल असद अल असदा, अल जिदार अल जिदारा, अस्सबिया सबिया, अल कजिब अल कजिबा, तो इस सूरत में फेल को हजफ करना वाजिब है। इत्तकिल कजिब अल कजिबा, के झूठ से अपने आप को बचाओ भाई। तो एक सूरत क्या है तहजीर में, कि मुहज़्ज़र मिन्हू मुफरत जिक्र हो, वहां फेल को जिक्र करें या हजफ, दोनों जायज। दूसरी सूरत क्या है कि मुहज़्ज़र मिन्हू को मुकर्रर जिक्र करें, यहां फेल का हजफ वाजिब है, या मुहज़्ज़र मिन्हू को वाव के साथ जिक्र करें, और दो चीजें हो अलग अलग भाई वाव के साथ, जैसे अलकज़िबा वन निफाका, अलकज़िबा वन निफाका, यानी झूठ और मुनाफकत दोनों से अपने आप को बचाओ भाई। यह तीसरी सूरत है, इसके अंदर भी हजफ वाजिब है। या जैसे आप इसी तरह कहते हैं अलकज़िब व सरिकता, के झूठ और चोरी से अपने आप को बचाओ, तो बात समझ में आ गई। तो इस सूरत में भी फेल का हजफ वाजिब है। और चौथी सूरत तहजीर के अंदर यह है कि उसको इया के साथ जिक्र किया जाए, किसके साथ, इया, इया वही जमीरे, वो जो जमीर है इया का, इया कुमा, ये हर्फ खिताब भी साथ जुड़ गया, ये जो मनसूब जमीर है इया का, इयाकुमा, इयाकुम, इयाकी, इयाकुमा, इयाकुन्ना, ये मौके के मुताबिक आएगी। अगर मुखातब एक है तो इयाका, अगर दो हैं तो इयाकुमा, जमा है तो इयाकुम, मुजक्कर है तो मुजक्कर, मुअन्नस है तो मुअन्नस। तो इसके अंदर फिर तीन सूरतें हैं ये इयाका के अंदर जो यहां आज हमने पढ़ी। एक इयाका वल असदा, इसके अंदर फेल का हजफ वाजिब है। इयाका वल असदा या इयाका व अंत हजीफा या इयाका व अंत तकजीबा, तू झूठ से अपने आप को बचा,
या इसी तरह जैसे इयाका वस्सरिकता, तू अपने आप को चोरी से बचा, या इसी को अन के साथ ले आए, दरमियान में वह हो, इयाका व अन तसरिका, या इन्हीं दोनों को मीन के साथ भी ला सकते हैं, इयाका मीना सरिकती, कि तू अपने आप को चोरी से बचा, या इयाका मीन अन तसरिका, अन के साथ भी मीन ला सकते हैं। और बाज औकात मीन को हजफ कर लिया जाता है, और उसमें सिर्फ इसमें मुअव्वल से तो मीन को हजफ करना जायज है, इसमें सरीह से मीन का हजफ जायज नहीं। लिहाजा आप कह सकते हैं इया का अंतहजीफा, इया का अंतकजीबा, इया का अंतसरिका, लेकिन यहां आप इया कल कजीबा इसमें सरीह ले आए और दरमियान में मीन हजफ हो, या आप नहीं कह सकते। बात समझ में आ गई? तो हासिल कलाम क्या कि इगरा के अंदर किसी काम पर उभारा जाता है और तहजीर में किसी काम से डराया जाता है। और इगरा के अंदर तीन सूरतें हैं, या वो मुगरा भी मुफरद होगा, या मुकरर होगा, या अतफ के साथ होगा। अगर मुफरद हो तो हस्फ फेल भी जायज और जिक्र फेल भी जायज, लेकिन अगर मुगरा भी मुकरर हो या दरमियान में हरफ अतफ हो तो फेल का हजफ वाजिब। और तहजीर के अंदर चार सूरतें हैं, या तो मुहजर मिन हो मुफरद होगा, या मुकरर होगा, या अतफ के साथ होगा, या इया के साथ होगा। अगर मुहजर मिन हो मुफरद हो तो वहां पर भी फेल का जिक्र भी जायज और हजफ भी जायज। और अगर मुहजर हो जो है वो मुकरर हो या अतफ के साथ हो या इया के साथ हो तो इन सब में हजफ वाजिब है भाई। और फिर इया के अंदर तफसील बताई कि इया के अंदर कभी वाव लाते हैं दरमियान में, कभी मीन लाते हैं और कभी मीन को हजफ करते हैं। अगर दरमियान में वाव लाएं तो मां बाद में इसमें सरीह भी आ सकता है और इसमें मुअव्वल भी, इया कल असदा व इया का वान तहजीफा। मीन लाएं तब भी दोनों सूरतें जायज हैं, इया का मीनल असदी या इया का मीन अन तहजीफा। लेकिन अगर आप मीन को हजफ करते हैं तो फिर इसमें मुअव्वल को तो ला सकते हैं इया का अन तहजीफा, लेकिन इसमें सरीह को नहीं ला सकते, इयाकल असदा नहीं कह सकते। जबकि बाज नहवी कहते हैं कि इसमें सरीह को भी मीन के हजफ के साथ जिक्र करना जायज है। इयाकल असदा, इयाकल कजीबा, इयाकल निफाका वगैरह आप कह सकते हैं, लेकिन साहिबे काफिया वगैरह का मजहब यही है, जमहूर का मजहब यही है कि इसमें सरीह से मीन का हजफ जो है वो जायज नहीं है। बात समझ में आ गई, हल हो गया सारा। चलिए बस भाई, हादा हुअल मराम, वल्लाहु आलम बिहकीकतिल कलाम।